नमस्कार, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा मध्याहको 12 बजिसकेको छ। अझ पनि 12:01 भइसकेको छ र आज पनि हामी आएका छौं कार्यक्रम खुल्ला मञ्च लिएर। लगातार 3 घण्टासम्म हामी तपाईँको साथमा रहनेछौ। अहिले विभिन्न विषयवस्तुहरूमा हामी कुराकानी गर्छौं। यो कुराकानीमा तपाईँसँग रहनका लागि आएकी छु म प्रमिला मानन्द
र म दुर्गा कार्की। कार्यक्रम लगातार 3 घण्टासम्म हुन्छ, सहकर्मी प्रमिलाले भन्नुभयो, र हामी यो पहिलो 1 घण्टा 1.5 घण्टा हामी कुराकानी गर्छौं। आज मंगलबार, यहाँलाई यादै होला, आज हामी काठमाडौँका सार्वजनिक खुला ठाउँहरूका बारेमा कुराकानी गर्छौं र यो कुराकानीको सहकार्यका लागि हामीले इन्टरएक्टिभ म्यापिङ प्रोजेक्ट आईम्याप, सोशियल साइन्स बाहा र फोर्ड फाउन्डेशनसँगको सहकार्यबारे सगरमाथाले यो कार्यक्रम उत्पादन गरिरहेको छ। र आज हामीले कुराकानी गर्न खोजिरहेको विषय हो काठमाडौँको खुला ठाउँमा पनि हामीले बाटो हिँड्दा देख्ने ट्राफिक आइल्याण्डहरू अनि यो ओपन स्पेस म्यानेजमेन्ट कम्युनिटी पार्कका बारेमा विशेष गरी कुराकानी गर्छौं। हामीसँग अतिथि हुनुहुन्छ,
हामी सोसियो आर्किटेक्ट भनेर उहाँलाई चिन्छौं होइन, अनि उहाँले धेरै आफ्नो कामहरू गरेर देखाइसक्नु भएको छ। हामी उहाँको कामबाट अझ बढी उहाँलाई चिन्छौं। रिन्चेन योञ्जन भन्ने बित्तिकै हामीले बाटोमा हिँड्दाखेरि देख्ने हरियाली, सुन्दर फूलहरू, यस्तै कुरा सम्झन्छौं। अनि हामी उहाँसँग कुराकानी गर्छौं, तर त्यो कुराकानी भन्दा पनि अगाडि अहिले धेरै गर्मी छ, बाटोमा कतै तपाईँ जाममा पो पर्नुभयो कि, यस बारेमा जानकारी लिने प्रयासमा हामी छौं। यो कहाँ कहीँ जाम पो छैन कि छ कि भनेर, अनि हामीसँग यहाँ अहिले टेलिफोन सम्पर्कमा प्रहरी निरीक्षक पर्शु मल्ल हुनुहुन्छ।
परशुराम
मल्ल हुनुहुन्छ। मल्लजी, स्वागत गरौँ।
ए हजुर हजुर, धन्यवाद।
अहिले कहीँ कतै जाम भएको खबर आएको छ तपाईँहरूसँग?
हजुर, त्यस्तो खालको केही देखिँदैन। बिहानतिर चाहिँ 9 तर्फतिर यो वातावरण सम्बन्धी ऱ्याली निस्केको थिए, अहिले त्यो ऱ्याली चाहिँ यो बौद्धबाट झुरबाडी तर्फ गइरहेको छ, तर त्यसले चाहिँ वान वेमा छ, त्यसले कहीँ कतै केही असर पारेको छैन। यो टिकार हुने टाइम पनि होइन, यसो बेला सबैतिर सामान्य नै छ, त्यस्तै नागनाबाट बाहिरिने भित्रिने भए पनि कुनै समस्या छैन।
भनेपछि अहिले यो मध्याहको 12 बजेको गर्मी भन्छ नि, यसको कारणले यो बाटोमा अलिक कम भएको छ सवारी
होइन? यो काममा जान त निस्किन मिल्ने निस्किनै परिहाल्यो, घामले त खासै त्यस्तो असर पारेको होइन। यो टाइमै होइन, यो 9 बजेदेखि 11 बजीसम्म पिकअर हुन्छ, हामी यो समयमा अफिस जाने हुन्छ, अफिस प्रदेशी हुन्छ, यो कार्य अनेक कार्यक्रम जानुपर्ने हुन्छ, त्यस कारणले 11 बजीसम्म हामी पिकअर हुन्छ। 11 बजेदेखि 9:02 बजेसम्म सबैतिर सामान्य नै हुन्छ, र त्यही अन्तर्गत रेगुलर नै भन्नु पर्यो घामको भन्दा पनि।
अनि आज विश्व वातावरण दिवस भएको हुनाले बिहानको कार्यक्रम त यहाँले भन्नुभयो, दिउँसो हुने कुनै पनि कार्यक्रम जुन सड़कमा त्यसले असर गर्छ, यस्तो
कार्यक्रम देखिने यी वातावरणका चाहिँ ठाउँ ठाउँबाट ऱ्यालीहरू निस्के ती सामान्य नै थिए, कतै डिस्टर्बै हुने खालको कुनै पनि ऱ्यालीहरू भएनन्। र अहिले यो बौद्ध साइडपट्टि त्यो ऱ्याली निस्केको छ, 300-400 जनाको संख्या भनेको छ, तर चाहिँ त्यो एरियातिर एक त तपाईँले भने जस्तै यो भन्ध्यान पनि पर्यो, र साइडमै हुनुहुन्छ उहाँहरू, र कहीँ कतै त्यस्तो डिस्टर्ब हुने खालको अन्य कार्यक्रमहरू केही पनि देखिँदैनन्।
अब एकदमै धेरै गर्मी समय छ अहिले होइन, अनि अब मानिसहरू त आफूलाई बचाउनको लागि छाता ओरेर हुन्छ कि घरको छेउछेउबाट हुन्छ कि जहाँ छन्, तर ट्राफिक प्रहरीहरू बीच बाटोमा उभिएर आफ्नो काम गरिरहेको हामी देख्छौँ कि यस्तो बेलामा बीचको यो ठाउँमा जहाँ तपाईँहरू उभिनुहुन्छ त्यहाँ चाहिँ यस्तो छत जस्तो वा रुख जस्तो हरियाली भएको कति राम्रो हुन्छ होला है?
राम्रो त हुन्थ्यो नि, तर त्यो राम्रो हो, अब हाम्रो हेर्नु पर्यो नि त भौतिक संरचना कस्तो छ। रोडमा त प्रायः रुख्ने कुरा पनि भएन, कतिपय ठाउँहरूमा अब रोड सानो भएको हुनाले हामीले त्यो छाताको जस्तोको व्यवस्था पनि गर्न सकेका छौँ, किनभने त्यसले पनि ठाउँ स्पेसहरू ओर्ने भयो, ती समस्याहरू त छन्, तैपनि हामी गर्छौँ, हाम्रो त्यो रेगुलर काम हो, हामी गर्छौँ त्यो चाहिँ।
त्यो कतिपय ठाउँहरूमा सानो सानो यो हरियालीहरू बीचमा हामी बाटोको बीचमा देख्छौँ नि है, ती हरियालीहरूले ती संरचनाहरूले कहीँनिर अलिकति यस्तो केही उठाएको हुन्छ, त्यसले ट्राफिक प्रहरीहरूलाई केही सजिलो बनाउँछ बाटोमा दिँदा?
सजिलो त बनाउँथ्यो, तर चाहिँ रोडको अवस्था हेर्दाखेरि त्यो पनि राम्रो छ, अवस्थाहरू कहाँ छ र त्यस्तो रोडको त्यस्तो खालको त देखिएन त कुनै पनि ठाउँमा चले कि अब रुखको अब छारीहरू त्यस्तो खालको त देखिएन, र हामीले चाहिँ त्यो बनाउनको लागि स्पेस बढी लिने भयो कि, त्यस कारणले त्यस्तो त्यतापट्टि हामीले जोड नदिएको
हो। हजुर, जस्तो यो संरचनाहरू हुन्छन् नि बाटोमा, हामीले जुन ट्राफिक आइल्यान्ड भन्छौँ, नामै ट्राफिक छ, यो भयो भने यहाँलाई सजिलो चाहिँ हुन्छ, काममा कतिको महत्व राख्छ यसले?
अब राख्छ नि, डेफिनेटली राखिहाल्छ, चारैतिरबाट अलिकति आउनु पनि हुन्छ, जसरी हामीले यो केशर माउमा थियो, केशर माउमा हटाउनु पर्यो, त्यस्तै लैनजोरमा थियो, लैनजोरमा हटाउनु पर्यो, किन रोडको कारणले गर्दाखेरि त्यसले पनि केही स्पेसहरू ओर्ने, त्यस कारणले हामीले हटाउनु परेको, नत्र यो केशर माउमा त ठुलै थियो नि, त्यसको त्यसले गर्दा हामीलाई सजिलो थियो, तर ट्राफिक जाममा चाहिँ यो कन्डिसन कम गर्नको लागि हामीले त्यो हटाएको हो।
अनि मल्लजी, आज यो हामीले अर्को कुरा त गऱ्यौँ भने, तर यो दुर्घटनाको बारेमा जानकारी लिनै बाँकी छ, यहाँ अहिले कुनै पनि खालको दुर्घटना भएको पछिल्लो समयमा तपाईँहरूसँग जानकारी आयो?
त्यस्तो अघि यो बिहान 9 बजेपछि यतापट्टि दुईटा मोटरसाइकल सामान्य ठोकेका दुईटा एक्सिडेन्ट भएको सामान्य आफै लडेको त्यस्तो खालको चाहिँ आएको छ तर त्यस्तो गम्भीर खालको अप्रिय खालको त्यस्तो खालको देखिएन।
हजुर हस् धेरै धन्यवाद यी जानकारीका लागि।
हस् धन्यवाद।
प्रहरी निरीक्षक परशुराम मल्लसँग हामीले कुराकानी गरेका हौं अनि आज उहाँसँग हामीले अलिकति फरक कुरा पनि गर्यौं। गर्नु पनि पर्छ किन भन्नु न बाटोमा हिँड्दा यति गर्मी हुन्छ आज भोलि त तापक्रम कति हो रे दुर्गाजी?
आज 11 बजेको तापक्रम 30 डिग्री सेल्सियस है। केही समय अघि हामीले म याद गर्छु हामीले समाचार बनाउँदा 28-29 हुन्थ्यो होइन काठमाडौँको म्याक्सिमम टेम्परेचर भनेको अधिकतम तापक्रम चाहिँ त्यो हुन्थ्यो र एक पटक मलाई याद छ 30 डिग्री सेल्सियस यो साल चाहिँ बिर्से पुगेपछि हामीले समाचार बनाएको थियौँ
तापक्रम बढ्दा
अहिले त 33-34 पनि पुग्न थालिसक्यो होइन तापक्रम एकदमै बढेको अवस्था छ र हामी कुराकानी पनि यहाँबाट शुरू गर्छौँ। हामीले हाम्रो आजको अतिथिलाई परिचय त गराइसक्यौं यो गर्मीमा कसरी आइपुग्नु भयो यहाँसम्म आउन तपाईँले के प्रयोग गरेर आउनुभयो कि हिँड्दै आउनुभयो कि?
अलिकति हिँडेको थिएँ है तर अति नै गर्मी लाग्यो। विशेष मलाई सम्झना छ म 14-18 वर्षको उमेर हुँदाखेरि काठमाडौँ कति शीतल हुन्थ्यो यति बेला किनभने रुखै रुखले भरेको हुन्थ्यो र आज म त्यही सम्झिँदै आएको थिएँ यहाँ स्टुडियोमा। विशेष रेडियो सगरमाथाको बाहिरपट्टि त बाटै बनिरहेछ अति नै गर्मी छ आज।
यो म त हो पनि है हामी पनि बाटोमा हिँड्दाखेरि सकेसम्म रुख भएको ठाउँको पछिपछि यसो छिटो लागेर भनेपछि महत्व रुखको हामी हिँड्ने बाटोमा पनि बाटोको कुरा गर्दैछौँ होइन त्यसमा पनि यो हरियालीको महत्व कति धेरै हुँदो रहेछ भन्ने कुरा त यसले पनि देखाउँछ नि हिँडेर
एकदमै। आज फेरि विश्व वातावरण दिवस पनि पर्यो जुन 5 प्रत्येक वर्ष जुन 5 हामी विश्व वातावरण दिवस मनाउँछौ र आज हाम्रो कुराकानी पनि लगभग वातावरण हरियाली सँगै जोडिएको छ।
साँच्चै रञ्जनजी तपाईँ यसरी बाटोमा हिँड्नु हुँदाखेरि कति ठाउँमा तपाईँले पहिला एउटा सोच लिएर आउनुभयो होइन नि त्यही सोच अनुरूप त्यहाँ बाटोमा हामीले ट्राफिक आइल्यान्ड भन्यौं तपाईँ त्यसलाई पार्क पनि भन्न रुचाउनुहुन्छ अझ साधारण भाषामा भन्दा हामीले बाटोमा भएको बगैँचा भन्छौं ती बगैँचाहरू कति ठाउँमा अहिले पनि देख्छौं कति ठाउँमा भत्काइसके अहिले तपाईँलाई कस्तो लाग्छ यो भत्केका संरचनाहरू देख्दा आफूले बनाएका ती संरचनाहरू देख्दा?
चित्त अवश्य पनि दुख्छ होइन किनभने त्यो बनाउने क्रममा यो करिब 13 वर्ष अघि यो प्रयास शुरू गरेको हो र प्रयास शुरू गर्दाखेरि लगानी कसको थियो भने हामी नेपाली जनताकै लगानी थियो र यो कसैकोबाट डोनरबाट फण्ड आएर गरेको काम होइन होइन एउटा सपना देखाएपछि धेरैले हातेमालो गरेर त्यसमा पैसा लगानी गरेपछि हामीले बनाएको बगैँचा यस कारण त्यो क्रमबाट चाहिँ चित्त दुख्छ तर त्यो भत्काएको भन्दा पनि बढी जुन ठाउँ बनाएको थियो र त्यसलाई संरक्षण नगरेको देख्दा चाहिँ अझ बढी चित्त दुख्छ। भत्काउने क्रम त अघि हाम्रो एसपी होइन प्रहरी निरीक्षक जोले पनि भन्नुभयो जस्तै यो बाटो बढाउने क्रममा अहिले सहरी ट्राफिकको चापाचापमा कहिले काहीँ भत्काउनु आवश्यक हुन्छ त्यो कुरा बुझ्न सकिन्छ तर भइरहेको ट्राफिक आइल्यान्डहरूलाई संरक्षण नगरेको देख्दाखेरि चाहिँ अति नै चित्त दुख्छ।
ए त्यो बिग्रेको वा बिगार्नु परेको भत्काउनु परेको त्यो आवश्यकता पनि हो तर जुन अहिले छ त्यसको पनि राम्रो संरक्षण भएको छैन
संरक्षण यहाँले हामी अब बाटो हिँड्दा अघि पनि हामीले कुरा गर्यौं बाटो हिँड्दा यहाँ कुनै ट्राफिक आइल्यान्डमा एउटा टोपी लाएर त्यहाँ के गरिरहनुहुन्छ फुल सार्नुहुन्छ के गर्नुहुन्छ माटोमा देखिरहेको हुन्छौ र ती जहाँ तपाईँले ती कुराहरू ती संरचनाहरूलाई हरियाली बनाउनु भयो नि अहिलेको अवस्था यहाँले संरक्षण नभएको देख्दा चित्त दुख्छ त भन्नुभयो कस्तो छ अहिलेको अवस्था?
अझ पनि मान्छेहरू के हुन्छ भनेदेखिलाई जसले लगानी गर्छन् होइन यो सुरुवातमा एउटा सृजना गर्नु अथवा एउटा बगैँचाको कुनै डिजाइन गरेर रोप्नुलाई उहाँहरू पैसा खर्च गर्न तयार हुन्छ। उहाँले के बुझ्दैन भने त्यो गर्नु अति नै सजिलो छ मेरो निम्ति त बगैँचालाई 1 हप्ताभित्र बनाइदिनु अति सबभन्दा सजिलो तर मैले चाहेको चाहिँ नि त्यो
दिगो
लामोकासम्म एउटा दिगो संरक्षण हुनुपर्छ त्यसको लागि चाहिँ नि अझ पनि हाम्रो स्पोन्सरै भनौँ कर्पोरेट हाउस नै भनौँ महानगरपालिकाकै स्टाफहरू भनौँ उहाँले यो कुरा बुझ्नु भएको छैन। जस्तो अहिले हालचालै देखिरहनु भयो होला त्यो मण्डलामा माइतीघरमा बगैँचा त बनायौं तर अस्ति पानी नपर्दाखेरि फूलहरू सुक्खा भएर मरिरहेको ओइलिरहेको मैले देखे र दुई तीन पल्ट उहाँलाई कृषि विकास ब्याङ्कमा पनि फोन गरे पानीको व्यवस्था भएको छैन त्यसले गर्दाखेरि अप्ठ्यारो परेको देखिन्छ
हजुर यही बीचमा हामीले यहाँहरू हाम्रो सहभागीहरूसँग पनि हामी कुरा गर्छौं हामीले जुन ट्राफिक आइल्याण्ड यो सामुदायिक बगैंचाहरूका बारेमा आज कुराकानी गर्दैछौ र हामीसँग हुनुहुन्छ सोसियल आर्किटेक्ट रेन्छिनी हुन्छन् उहाँसँग तपाईँको कुनै जिज्ञासा तपाईँसँग कुनै भएको जानकारी अथवा तपाईँको सुझावहरू छन् भने पनि हामीलाई फोन गर्न सक्नुहुन्छ हाम्रा टेलिफोनहरू सधैँका जस्तै 5528-0091 र 5542-45 यी टेलिफोनहरू मार्फत हामीसँग तपाईँले आफ्नो अनुभव साट्न सक्नुहुन्छ आउनुहोस् र जुन यहाँले कुरा गर्नुभयो योञ्जनज्यू अघि भर्खरै हामीले बाटो हिँड्ने सर्वसाधारणलाई पनि यो ट्राफिक आइल्याण्डमा भएको हरियालीले यो हरियाली बचाउन वातावरणलाई संरक्षण गर्न कतिको महत्व भएको महत्व छ भनेर तपाईँलाई लाग्छ भनेर केही सोधेका थियौं उहाँहरूको पनि पहिला कुरा सुनौ अनि त्यसपछि हामीले कुराकानीलाई निरन्तरता दिउँला
सडकको वरिपरि लाउन पनि त अलिक ठुलो रुखहरू लाएर भएन ठिकै खालको रुखहरू अब कुनै अब सवारी साधनलाई असर नपर्ने किसिमबाट लायो भने राम्रै हुन्छ
सडक त भइहाल्छ नि हरियाली भयो भने वातावरण राम्रो हुन्छ आफूलाई हावा पानी पनि मिल्छ हावा त्यसबाट शीतल छारी मुनि बस्न पाइन्छ वरिपरि भएकै राम्रो हो नि
लगाएर मात्र राख्नु भएन बचाउन सक्नु पर्यो बचायो भने राम्रो हुन्छ दूषित वातावरणहरूलाई कम गर्छ
जताततै अब हरियाली भनेर त रोप्छ त मान्छेलाई असर गर्छ तर पनि असर नपर्ने गरी सेन्टरमा रोप्नु पर्यो
बोट बिरुवाले अक्सिजन दिन्छ त्यसले केही हदमा प्रदूषणहरू कन्ट्रोल गर्छ काठमाडौँ बासीलाई केही हदसम्म फ्रेस हावा दिन्छ
धेरै धुवा धुलो प्रदूषण गरी हुँदामा त अरू सहयोगभन्दा पनि प्रदूषण
तिमीहरूले मानवको लागि पर्याप्त छैन जस्तो लाग्छ र यसको लागि पहल गर्नुपर्छ
अब हाम्रो यो प्रदूषण भएको हावाहरूलाई सफा बनाउन मद्दत गरेर
वातावरण संरक्षण चाहिँ पुर्याउँछ एउटा शीतल त आउँछ एउटा यस्ता बोट बिरुवाले गर्दा अक्सिजनहरूको धेरै नै सहयोग हुन्छ हामी जनमानसमा
यो हामीले जन आवाज होइन यसमा अब जस्तै झनै झनै सबैजनाले त्यसको आवश्यक कुनै न कुनै रूपमा भएको महसुस त गरेकै पायौं यसरी हेर्दाखेरि पनि यो हुन त केही प्रतिनिधि आवाजहरू मात्रै हो तर पनि हामी सबैले यो हरियालीको कुरा गर्दाखेरि आवश्यक छ जस्तोसुकै रूपमा होस् आवश्यक चाहिँ छ भन्ने कुरा बुझ्छौं तर भएका हरियालीहरूको संरक्षण नभएको भन्ने यहाँको कुरामा फेरि केही थप आवाज पनि हामीले सुन्यौं साथै यो बाटोको बीचमा भएका यी संरचनाहरूको वा भनौं त्यहाँ भएका फूलहरूको बोटहरूको संरक्षण कसरी गर्ने यो पानी मात्रै हालेर हुने त यहाँले अघि पानीको कुरा गर्नुभयो त्यो पानी मात्रै हो त यसको लागि आवश्यक
यसमा विभिन्न पक्षहरू हुन्छ होइन सबैभन्दा पहिलो कुरा त शुरूआतमा जब 13 वर्ष अगाडि काम शुरू गरे त्यति बेला मैले एउटा प्रस्ताव के राखेको थिएँ भने एउटा काठमाडौँ ग्रिनरी कन्जर्भेसन कमिटी जस्तो हुनुपर्छ जहाँ चाहिँ नि म जस्तो जसलाई चाहिँ नि अलिकति केही ज्ञान छ र इन्ट्रेस्ट पनि छ त्यस्तै एउटा जमातमा हामीले चाहिँ नि कसरी संरक्षण गर्ने सबैभन्दा पहिला कुरो त हामी बगैँचा बनाउँछौँ भन्छौँ अनि भदकोल तालले बनाउँछौँ होइन हामीले हेर्नुपर्ने विशेष सबभन्दा पहिला यो काठमाडौँ भ्याली उपत्यकालाई नै एउटा ठूलो बगैँचाको रूपमा हेर्नु पर्यो न कि यो ट्राफिक आइल्याण्ड माइतीघरमा छ अथवा त्रिपुरेश्वरमा छ भनेर त्यो सोच ठूलोबाट शुरू गर्नुपर्छ सबैभन्दा पहिलो कुरो त्यसपछि योजना हामीले के गर्नु पर्यो भने कहाँ खुल्ला ठाउँ चाहिन्छ खुल्ला ठाउँ भनेर अहिले आम जनता सड़कमा हिँड्दाखेरि रुखको चाहना गर्छन् केही शीतलको चाहना गर्छन् तर म के भन्छु भने पूरा उपत्यकालाई हेरेर हामीले विभिन्न पक्षबाट सोच्नुपर्छ हो शीतल ताप्नुपर्छ हरियाली हुनुपर्छ सुन्दर हुनुपर्छ तर त्यसको साथसाथै एउटा हामीले अति महत्वपूर्ण कुरा के बिर्सिरहेका छौँ भने यहाँ भूकम्प गयो भने अथवा आग लागि भयो भने हामी कुन खुल्ला ठाउँमा जाने टुलखेल खुम्चिँदै 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 अति सानो भइसक्यो होइन अब सहर चाहिँ बढेको बढेकै छ भनेपछि बानेश्वरमा कुनै किसिमको आग लागि भयो अथवा भूकम्प गयो डिजास्टर म्यानेजमेन्ट गर्नु पर्यो भने कुन ठाउँमा जाने सबभन्दा नजिक अहिलेसम्म हामीले देखेको भनेको तीन कुनै हो अथवा बौद्धको मान्छेहरू बौद्धतिर भयो भने कता जाने त भनेर यो एउटा कमिटीले चाहिँ यो प्लानिङ गर्नुपर्छ दोस्रो कुरो यो यस्तो क्षेत्र हामीले विभाजित गरिसकेपछि आवश्यकताहरू के हुन् त त्यो हामीले अहिलेसम्म विचारै गरेका छैनौँ केटीकेटीहरूलाई खुला ठाउँमा खेल्नु पर्यो, सुरक्षित ठाउँमा खेल्नु परेमा कहाँ गएर खेल्ने, त्यस्तो किसिमको वातावरण भएको बगैँचाहरू कम्युनिटी गार्डन्स वा पार्क भन्छौ। रत्न पार्क बनाएको थियो, म 13-14 वर्ष हुँदाखेरि बनेको हो त्यो पार्क, अति सुन्दर थियो, हामी सबै रमाउँथ्यौं। तर त्यति बेला त्यति आवश्यक थिएन किनभने सारा उपत्यकामै हरियाली धेरै थियो। अहिले अति आवश्यकता छ रत्न पार्क एउटा असनको पुतली सड़कको यो वरिपरिको मान्छेहरूलाई जाने केटीकेटीहरूलाई सुरक्षित रहे। तर के भएको छ रत्न पार्कभित्र सायद कमै होला जो चाहिँ रत्न पार्कमा पसेर हेरिरहेछ। म त 4-5 पल्ट यो वर्षभित्र पनि पसेर हेरे त्यो ठाउँलाई। र त्यसमा के छ भने व्यापार गर्ने ठाउँ होइन, दिनभरि तास खेलेर बस्ने अथवा केही काम नपाएकोहरू गरेर सुत्ने ठाउँ अनि फोहोर जम्मा गर्ने ठाउँ भएको छ। तर रत्न पार्कभित्र प्रवेश गरेर हेऱ्यौँ भनेदेखिलाई यति राम्रो राम्रो बोट बिरुवाहरू छ, त्यसलाई केही लगानी गर्नु पर्दैन, सफा गर्नुपर्छ, त्यसलाई अलिकति खन्नुपर्छ, केही मर्मत गर्नुपर्छ, त्यहाँ हामीसँग छँदैछ। बालाजुमा त्यस्तै छ स्थिति र शङ्खमूल शङ्ख पार्क छ। त्यसपछि हामी बौद्धको छेउछेउतिर गयौँ भने त्यहाँ पनि धेरै खुला ठाउँहरू छ। म त जहाँ हेर्छु त्यतै खुला ठाउँ देख्छु, जहाँ चाहिँ नि हाम्रो बच्चाहरूले पनि बुढाबुढीहरूले पनि गएर चाहिँ नि सुरक्षित वातावरणमा स्वच्छ वातावरणमा खेल्न सक्छन्।
यहाँले जहाँ जान्छ त्यहाँ खुला ठाउँ देख्छ भन्नुभयो नि, यी खुला ठाउँहरू यो राम्रो बनाउनु पर्ने अवस्थाका खुला ठाउँको बारेमा गर्नुभएको हो कि यो कुराकानी, कि यो अहिले नै राम्रो अवस्थामा भएका ठाउँहरूको बारेमा बताउनु?
दुइटै छ होइन, यो त जस्तो रत्न पार्क यो शङ्ख पार्क यिनीहरू त भइरहेको ठाउँ, त्यसलाई अलिकति संरक्षण गरेमा राम्रो हुने। अरू छ सड़कको छेउछेउमा कुना कुनामा अलिकति पिच नगरेको अथवा पेटी नबनाएको एउटा रूख मात्रै रोप्नुपर्छ त्यसलाई फरक आउनलाई,
ग्रीन बेल्टको कुरा गर्दाखेरि।
अनि ग्रीन बेल्ट त म भन्छु त्यो चाहिँ नि हामीले अंग्रेजीमा भन्दा अर्बन फरेस्ट हुनुपर्छ, किनभने अघि धेरैले अब जनावर सुन्दाखेरि धेरैले अक्सिजनको कुरा उठाउनु भयो होइन, यो काठमाडौँ शहरभित्रको कुरा उठाउँदाखेरि ग्रीन बेल्टमा अर्बन फरेस्टको अति आवश्यकता छ।
अर्बन फरेस्ट भन्दा कस्तो?
अर्बन फरेस्ट भनेको अहिले ग्रीन बेल्टमा हामीले घुमेर हेऱ्यौँ भनेदेखिलाई के देख्छौं भने कुनै कुनै ठाउँमा नर्सरीलाई दिएको छ होइन, नर्सरीले आफ्नो फूल उब्जनी गर्ने ठाउँ बनाउनु भएको छ। कुनै ठाउँमा हेऱ्यो भने त्यो स्टोर
भिन्डरहरू
गिटीदेखि लिएर फलामदेखि लिएर त्यो फाल्ने ठाउँदेखि लिएर फोहोर थुपार्ने ठाउँ भइरहेछ। कसै कसैले आक्रमण गरेर आफ्नो आँगन बनाइरहेछ, कसैले इनार खनिरहेछ होइन। म के भन्छु भने हामीले पूरा रिङ रोड यो ग्रीन बेल्टलाई लियौं भनेदेखिलाई त्यहाँ के हुनुपर्छ भने एक लाइन अथवा दुई लाइन मिलाएर वृक्षारोपण गर्यौं भनेदेखिलाई त्यसले अक्सिजन पनि दिन्छ, हरियाली पनि बढाउँछ, शीतलतामा पनि
सुन्दरता थप्ने त छँदैछ।
र बिहान बिहान एक्सर्साइज गर्छु, जगिङ गर्छु अथवा हिँड्छु भन्नेहरूलाई पनि एउटा ठाउँ,
जस्तो यहाँले अब काठमाडौँ एउटा कंक्रिट जंगल भनेर पनि भन्नुहुन्छ, र यहाँले अघि भन्नुभयो नि म त जहाँ हिँड्दा पनि खुला ठाउँहरू प्रशस्तै देख्छु, यो कंक्रिट जंगललाई हरियाली प्रदान गर्ने खालको खुला ठाउँहरू छ कि छैन हामीसँग? त्यो ती खुला ठाउँहरूमा पनि हामीले वृक्षारोपण गर्यौं, यहाँले भने जस्तै व्यवस्थापन गर्यौं भने काठमाडौँलाई अलिकति हरियाली बनाउन सहयोग गर्छ?
अलिकति मात्रै होइन, धेरै नै हरियाली थप्ने ठाउँहरू म देख्दछु होइन। र कंक्रिट जंगल किन भएको छ भनेदेखिलाई हामी घर बनाउँछौ, महलै बनाउँछौं सड़क सड़कमा, तर त्यो महल कहाँ सिद्धिन्छ भने आफ्नो घरको पर्खालमा सिद्धिन्छ। त्यसको अगाडिपट्टिको ठाउँलाई पनि यो पनि मेरो एउटा कर्तव्य हो, यो पनि मेरो जिम्मेवारी हो भनेर हरेक महल बनाउनेले त्यो भावना बोक्नुभयो भने यो हरियाली बनाउनु ठूलो कुरो होइन,
अथवा पर्खालभित्रै पनि रुख रोप्न पनि सकिने अवस्था नै हुन्छ।
पर्खालभित्र उहाँहरूको आफ्नो जग्गा जे गरे पनि हुन्छ
आफ्नो इच्छा,
तर बाहिरपट्टि भनेको हामी सबैको हो, साझा हो होइन, यसकारण साझा भावना चाहिँ नि हामीले बोक्न सक्नुपर्छ।
हजुर, हामी रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा छौं, रेडियो सगरमाथामा र कुराकानी खुल्ला मञ्चमा छौं र कुराकानी भइरहेको छ काठमाडौँमा भइरहेका सार्वजनिक खुल्ला ठाउँलाई हरियाली कसरी बनाउन सकिन्छ, कसरी व्यवस्थापन गर्न सकिन्छ, सामुदायिक पार्कहरूको कुरा हामी निरन्तरता नै दिँदैछौ। अहिले भने भएको छ छोटो विश्रामको, त्यसपछि फेरि हामी आउनेछौ कार्यक्रम खुल्ला मञ्चमा।
भूकम्प जहिले पनि जान सक्छ, त्यसैले हामी सधैँ सचेत रहनुपर्छ। भूकम्प जानु अघि यी कुराहरूमा ध्यान दिनुहोस्।
नयाँ घर बनाउँदा भूकम्पे सुरक्षा उपायहरू अपनाउने, पंखा तस्बिर लगायतका सामानहरू अग्लो ठाउँमा नराखी, नढल्ने र नखस्ने गरी राख्ने, भूकम्प आयो भने के गर्ने भनेर पहिले नै परिवारसँग सल्लाह गर्ने।
भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ,
साधन ज्ञान सिप र भवन संहिताको अधिकतम प्रयोग गरौं।
सार्वजनिक हितका लागि यूएस एडको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र रेडियो सगरमाथाको संयुक्त अभियान।
कहिलेसम्म जिउँछौ लुकी लुकी केटीहरूको क्रिम लगाए खुलेर जिउ फेयर एन्ड ह्यान्डसमको साथ
इमामी फेयर एन्ड ह्यान्डसममा छ अमेरिकन मूल पेप्टाइड जो कुनै साधारण केटाहरूको फेयरनेस क्रिम भन्दा छ धेरै असरदार थियो।
लुकेर होइन खुलेर जिउ इमामी फेयर एन्ड ह्यान्डसम संसारको नम्बर वन फेयरनेस क्रिम केटाहरूको लागि अब लभली होइन बन्नुहोस् हरेक दिन फेयर एन्ड ह्यान्डसम।
नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा कार्यक्रम खुल्ला मञ्च तपाईँ सुनिरहनु भएको छ र आज मंगलबार हो, त्यही भएर हामी वरपरका सार्वजनिक स्थानहरूको बारेमा नै चर्चा गरिरहेका छौं र आज विशेष गरेर हामी वरपर भएका सार्वजनिक स्थलहरूको पनि त्यसमा भएको हरियालीको व्यवस्थापन कसरी गर्ने त यस बारेमा कुराकानी गर्दैछौ र हामीसँग यहाँ रिन्चो नियन्जनजी हुनुहुन्छ, उहाँलाई हामी सोशियल आर्किटेक्ट भनेर चिन्छौं र उहाँलाई अहिले हेर्दाखेरि पनि उहाँ जतिसुकै घाममा त्यो माटो खुस्राउने काम पहिला गर्नुहुन्थ्यो उहाँले होइन गर्नुहुन्छ अहिले पनि, तर यति हुँदाहुँदै पनि उहाँको छाला अहिले पनि हेरौँ न राम्रो एकदम गोरो गोरो होइन हामी देख्छौँ, तर कुनै एउटा समय थियो दुर्गाजीले पनि भन्दै हुनुहुन्थ्यो कि तपाईँ त एकदम काली नै हुनुभएको थियो अरे।
म काली नै भएको थिएँ, सायद त्यति बेला यो सुरुवात भएको थिएन, यो हरियाली आवश्यक छ कसरी गर्ने भन्ने एउटा कुनै सोच भएको थिएन, यसकारण त्यति बेला चाहिँ म दिनभरि बनाउनुमा बस्नु पर्थ्यो। आजकल त्यो सोचलाई अलिकति बुझाएको छ, यसकारण मैले अरूलाई पनि अराउँदाखेरि सकिन्छ यो काम,
त्यही भएर पनि गोरुको गोरु
अथवा छालाले पनि त्यो घामलाई चिनिसक्यो कि होइन, त्यो भएर अलिक गोरु पनि हुन।
आजकल म फेरि बढी छाता र टोपीको पनि प्रयोग गर्छु।
हामीले तपाईसँग पनि अघि हामीले कुरा गर्यौं नि, जस्तो आफ्नो घर पर्खाल बाहिर पनि हामीले यसरी हरियाली बढाउनको लागि रूखहरू रोप्न सक्छौं, फूलहरू बगैंचाहरू बनाउन सक्छौं, यो विषयमा तपाईँहरूको पनि केही विचार छ तपाईँले अथवा त्यो काम गरिरहनु भएको छ अथवा त्यो गर्ने सोचमा हुनुहुन्छ अथवा तपाईँलाई केही कुनै किसिमको तपाईँलाई आइडिया लिन मन लाग्यो, किनभने रेन्छिन योन्जन चाहिँ के अरे सोसियल आर्किटेक्ट र उहाँलाई चाहिँ यो बगैंचा बनाउने फूलहरू रोप्ने कुरामा एकदमै धेरै उहाँसँग त्यो खालको दक्षता छ, त्यो विषयमा पनि तपाईँलाई सोध्न मन लाग्यो भने हामीलाई टेलिफोन गर्नुहोस्। हाम्रा टेलिफोन नम्बरहरू पुरानै हुन् 5528091 र 5542245।
हामीले मलाई सोध्न मन लाग्यो, तपाईँले भनिरहनु भएको बेला मलाई एउटा कुरा सोध्न मन लाग्यो, त्यो हामीले कतिपय अवस्थामा नि घर बाहिर पनि रूख रोपेको देख्छौं, केही केही ठाउँहरूमा हामीले देख्छौं, जस्तै यो नयाँ सड़कको धर्मपथमा पनि त्यहाँ यसरी पसलको बाहिर वा घरको बाहिर यसो घेरेर त्यो रूख रोपेको जस्तो हो कि के हो कि के रोपेको हो, त्यसरी रोपेको हामी देख्छौं, तर त्यसले सुन्दरता र हरियाली बढ़ायो र के घटायो जस्तो पो लाग्छ त त्यो, अनि के अब रूख रोप्नु भनेर कसरी रोप्नु भन्ने पनि त हुन्छ होला नि।
यही म प्रमिलाजी के एकैचोटि जोड्न चाहन्छु, जस्तो रूख रोप्ने पनि हामीले हाम्रो माटोमा सुहाउने रूखहरू होइन, जस्तो कुनै रूखहरू चाहिँ हरियाली मात्रै हुने तर त्योबाट धेरै अक्सिजन नआउने भन्ने कुरा पनि हामीले सुनेका छौँ. अथवा एक वर्ष रोप्ने वात्त बढ्ने अनि त्यो मर्ने त्यस्तो खालको कुराहरू पनि सुनेछ. हाम्रो माटो यहाँ काठमाडौँको माटोलाई र एकदम लामो समयसम्म दिगो रूपमा हरियाली प्रदान गर्न सक्ने त्यस्तो खालको वृक्षारोपण जुन खालले हामीले अहिले गरिरहेछौँ नि त्यो छ कि छैन त्यो पनि यहाँले भनिदिनु भयो भने.
सबैभन्दा पहिलो कुरो त मैले भने नि एउटा यहाँ के भएको छैन भनेदेखिलाई एउटा योजना जसले चाहिँ नि सारा काठमाडौँ उपत्यका अब त झन् आउटर रिङ रोडको पनि परिकल्पना भएर अब काम पनि सुरु हुँदैछ के अरे त्यसले गर्दाखेरि सारा काठमाडौँ भ्याली उपत्यकालाई चाहिँ एउटा ठूलो बगैँचाको रूपमा हामीले सोच्नुपर्ने हुन्छ होइन र त्यसपछि कहाँ के रोप्ने भन्ने पनि एउटा ठोस कुनै योजना बनाएको छैन. पहिला सुरु हामीले यो सुरुवात गर्दाखेरि चाहिँ नि केही योजना बनाएको थियौँ तर त्यति बेला म काठमाडौँ महानगरपालिकासँग मात्रै काम गरेको हुनाले काठमाडौँ महानगरपालिकाभित्रको क्षेत्रलाई मात्रै सोचेर त्यो योजना तयार गरेको थियो. यसकारण सबैभन्दा पहिलो कुरो एउटा आवश्यकता के छ भनेदेखिलाई एउटा ओभरअल मास्टर प्लान होइन कुन ठाउँमा कस्तो किसिमको रुख रोप्ने अनि त्यो प्लान चाहिँ नि साधारण जो विभिन्न एनजीओहरू हुनुहुन्छ ग्रिनरी ग्रुपहरू आज झन् जुन फिफ्थको दिनमा त धेरैले वृक्षारोपणको कार्यक्रम राखेको हुन्छ होइन उहाँले के गर्नुहुन्छ भने वन विभागमा जानुहुन्छ जे बोट बिरुवा पाउँछ त्यो लिएर रोप्नुहुन्छ. आजकल अलिकति सिकेर उहाँले अलिकति ठूलो बिरुवा रोप्नु सुरु गर्नु भएको छ तर यो योजनाविहीन काम गर्यौँ भनेलाई चाहिँ नि अहिले जस्तै हुन्छ हरेकलाई जे जस्तो मन पर्यो जे सस्तो पायो अथवा जे बगैँचाबाट बढी भएको हुन्छ जस्तो मण्डलामा पनि बेला बेलामा वरिपरिको मान्छेहरूले चाहिँ नि ल यो बिरुवा दिन्छु भनेर आएर रोपेको हुन्छ म उखालेर फालिदिन्छु किनभनेदेखिलाई मलाई कस्तो लाग्छ भनेदेखिलाई एउटा योजना अनुसार हामी चल्नु पर्यो.
यो धर्मपथको प्रसङ्गलाई पनि त्यसरी हेर्नु बित्तिकै जहिले सुन्दर हुन्छ भन्ने पनि छैन. त्यसो भए त
धर्मपथ मात्रै होइन अब हामीले कुनै पनि योजना बनाउँदाखेरि हामीले सड़कमा के ख्याल गर्नुपर्छ भनेदेखिलाई सड़कको पेटीमा रोपिन्छ प्रायः जस्तो होइन र मलाई चाहिँ कस्तो लाग्छ भने अघि तपाईँले आफ्नो घर अथवा अफिसको कुरा हामीले प्रसङ्ग उठाएको थियौं यो योजनामा चाहिँ के गर्न सक्छौँ भनेदेखिलाई जस्तो सिंहदरबारको उदाहरण लिऊ अहिले सिंहदरबारको पर्खालको बाहिरपट्टि अनामनगर जाने माइतीगढदेखि अनामनगर जाने बाटोमा काठमाडौँ महानगरपालिकाकै हरियाली विभागले वृक्षारोपण एक वर्ष अगाडि गर्यो र मलाई त्यो अति मूर्खता लाग्यो किनभनेदेखिलाई ठाउँ सिंहदरबारभित्र छ होइन सिंहदरबारभित्रको पर्खालभित्र ठाउँ छ भने त्यो पर्खाल सँगसँगै रोप्यो भने त्यसले पेटीलाई पनि शीतलता दिन्छ भित्र कम्पाउण्डलाई पनि हुन्छ अनि त्यही सोच लिएर चाहिँ नि हामीले धर्मपथ जस्तो दरामागमा होइन यो मेन मेन बाटोमा जानेर चाहिँ नि हामीले पैदल यात्रीको लागि पनि ठाउँ हुनुपर्छ होइन त्यस्तो किसिमले हामीले योजना तयार गर्नुपर्छ. यसकारण मेन रोडमा के रोप्ने भन्ने एक किसिमको हुन्छ. त्यसपछि सानसानो चोक हुन्छ चोकमा एउटा रुख रोपे पुग्छ होइन यो पनि होइन कि हामीले सैकडौं रुख रोपेर अक्सिजन यो अक्सिजन र यो हाइड्रोजन के अरे कार्बन डाइअक्साइड र यो सबैको कुरा धेरै भइसक्यो. मलाई कस्तो लाग्छ भनेदेखिलाई हामीले चोक चोकमा एउटा रुख रोपे पनि त्यसले धेरै नै फरक पार्छ किन चोकमा के हुन्छ भनेदेखिलाई अलिकति त्यहाँ वरिपरिको टोलको मान्छेहरू आएर बस्ने ठाउँ पनि चाहियो त्यसको पनि यसकारण योजनाले के लिनु पर्यो भनेदेखिलाई कसले प्रयोग गर्छन् के को निम्ति हामी रोप्दैछौ त्यो भनेर चाहिँ नि विचार गर्नु अति आवश्यक
है.
र यो होइन कि आज जुन पाँच हो यसकारण हामीले वृक्षारोपण गर्ने जे मन लाग्यो जहाँ मन लाग्यो जसरी मन लाग्यो त्यो रोप्ने नै होइन
अनि फेरि भोलि
बिर्स्यो र यो मेरो चाहिँ नि अब रेडियो सगरमाथा सुनिरहनु भएको श्रोताहरू जो हुनुहुन्छ एनजीओको हुनुहुन्छ होला सायद हरियालीको काम गरिरहनु भएको छ होइन यहाँले पनि एउटा सायद हामी कतै भेटेर चाहिँ नि एउटा समूहगत रूपले एउटा योजना तयार गर्नु अति आवश्यक छ. अब मेरो आश के छ भनेदेखिलाई अहिले जुन काठमाडौँ भ्याली डेभलपमेन्ट भनेर यो कमिसन
भनेर
भर्खर आउनु भएको छ होइन उहाँको लिडरसिपमा चाहिँ एउटा यस्तो योजना चाहिँ तयार हुनु पर्यो अरू सँगसँगै हामीले बाटो बढाउनु पर्छ त्यो अति आवश्यक छ तर बाटो बनाउनुको साथसाथै अरू के आवश्यकताहरू हुन्छन् त जस्तो हामी रुख रोप्दाखेरि पानी कहाँबाट हाल्ने होइन त्यही सँगैको घरले पानी हालिदिने हो कि त्यो जिम्मेवारी संरक्षणको कसले लिने त्यहाँसम्म हामीले सोच पुर्याउनु पर्छ के रोप्नेदेखि लिएर कसले संरक्षण गर्छ यो कुरा जबसम्म ठाउँ ठेगान लाग्दैन तबसम्म हाम्रो काठमाडौँ चाहिँ खिचडी नै हुन्छ त्यसैले हामीले के नमिलेको के मिलेको नमिलेको जस्तो लाग्ने कारण त्यो हो
अनि त्यही भएर पनि होला कि यो हामीले काठमाडौँ उपत्यकामा भएका होइन यो हरिया ठाउँहरू पनि कतिपय यो भर्खर भर्खर बनाएको विभिन्न कर्पोरेट हाउसेस भन्छौँ नि हामी उहाँहरूले बनाउनु भएको छ ती ठाउँहरू हेर्दा कति ठाउँमा चाहिँ एकदमै सुन्दर लाग्छ कति ठाउँमा चाहिँ कस्तो खोइ यो के हो के हो जस्तो हुने त्यही भएर त होला नि योजना नभएको न बनाएको
यसमा म दुईटा कुरा भन्छु योजना चाहिँ नि उहाँले रोप्ने योजना बनाएको हुन्छ होइन कुनै एउटा नर्सरीलाई र यसमा म सबै पक्षलाई दोष दिन चाहन्छु दोष दिने हो भनेदेखिलाई जसले पैसा लगानी गर्छ कर्पोरेट हाउस होइन उसको निम्ति के हुन्छ भने ल मैले यो ठाउँ चाहिँ नि मेरो विज्ञापन गर्ने ठाउँ हो भनेर उहाँको सोच नै गलत हुन्छ सुरुवातबाट हामीले जब यो पूरा प्रयास सुरु गर्यौं 13 वर्ष अगाडि त्रिपुरेश्वरमा गर्दाखेरि कतै साइनबोर्ड लगाएको थिएन कुनै ठाउँमा पनि हामीले बगैँचा बनाउँदाखेरि साइनबोर्ड ठूलो थिएन होइन अहिलेको नगरपालिकाको के छ अब योजना अथवा उहाँहरूको अग्रिमेन्ट कसो सम्झौता कसो गरेर हुन्छ त्यो थाहा छैन तर उहाँहरूको कहाँ कमजोरी देख्छु भनेदेखिलाई उहाँले पैसा नपाउला कि त्यो बनाउनुको निम्ति भनेर जसले लगानी गरे हुन्छ उसले जे भने पनि शर्त मानिदिन्छ
त्यस्तै हामीले मिन भवन अगाडि देख्न सक्छौँ त्यहाँ बगैँचा त राम्रो छ तर ठूलो होर्डिङ बोर्डहरू त्यो कर्पोरेट हाउसले नै बनाएको
जसले बनाएको त्यसैको त्यहाँ त्यो के भन्छ एम्ब्लेम चिन्ह देखिने गरी त्यहाँनिर केही न केही राखेको हुन्छ
हो अहिले त्रिपुरेश्वरमा हेर्नुभयो भने यो लगानी गरेको पहिला सूर्य टोब्याकोले हो होइन मैले बनाउँदाखेरिको सूर्य टोब्याकोले कुनै साइनबोर्ड नराखिकन उहाँले 7-8 वर्ष संरक्षण गर्नुभयो अहिले भिभोर ब्याङ्क के कसले लिएको छ हरेक ठाउँमा अनि मेरो प्रश्न उहाँहरूलाई यदि उहाँहरूले रेडियो सुनिरहनु भएको छ भनेदेखिलाई होइन तपाईँहरूले विज्ञापनको ठाउँ लिनुभएको हो कि खालि नामको लागि तपाईँले चाहिँ मैले बगैँचा बनाएको छु भनेर देखाउनु भएको हो कर्पोरेट सोसियल रिस्पोन्सिबिलिटी अन्तर्गत उहाँहरूले पैसा खर्च गर्नुहुन्छ कर्पोरेट सोसियल रिस्पोन्सिबिलिटी भनेको के हो उहाँले बुझ्नु भएको
त
उहाँले बुझ्नु भएको छैन
त्यसलाई पनि विज्ञापनकै रूपमा प्रचार प्रसारको रूपमा लिनु भएको छ
र यो प्राय जस्तो यो हाम्रो त्यही हो विभिन्न तहमा एउटा त हामी के गर्ने कस्तो किसिमको योजना तयार गर्ने भन्ने प्रश्न हुनुपर्छ दोस्रो कुरो जसले लगानी गर्छ उहाँले किन लगानी गर्दै हुनुहुन्छ भनेर जसले खर्च गराउँछ होइन उहाँहरू पनि प्रश्न हुनु पर्यो मैले किन लगानी गर्दैछु किनभने हरेक सेक्टरको हरेक क्षेत्रको एउटा जिम्मेवारी छ आखिर काठमाडौँ अथवा नेपाल नै भनौँ न अहिलेको सन्दर्भमा हाम्रै हो भनेपछि हाम्रो साझेदारी जिम्मेवारी भएपछि हामी सबैले आफ्नो भूमिका बुझेको हुनुपर्छ न कि मेरोमा पैसा छ यसकारण मैले जे गरे पनि हुन्छ भन्ने चाहिँ नि त्यो अधिकार कसैलाई पनि छैन
हजुर मैले फेरि पनि त्यो जिज्ञासा हाम्रो माटो सुहाउँदो जस्तो केही समय अगाडि 2-3 वर्ष अगाडि होला एकचोटि वाइसिएल पनि खुब लागेको थियो बाटोको छेउछेउमा त्यो रुखहरू रोप्नलाई यस्ता रुखहरू रोप्दाखेरि यहाँले भन्नुभयो अघि वन विभागमा गयो जे पाए त्यही ल्याएर रोप्ने छ कि अथवा हाम्रो माटो सुहाउँदो रुखहरू कतिको छ हाम्रो यो वातावरणलाई स्वच्छ पार्ने रुखहरू कतिको रोपिन्छ यसरी रोप्दाखेरि के पाउनुभएको छ
प्राय जस्तो मैले भनिहालेँ नि यो सोचाइ पुर्याएर रोपेकै हुँदैन होइन कुनै कुनै अब जस्तो बाटोमा हिँड्दाखेरि त्यहाँ हिँड्ने मान्छेलाई असर नपर्ने गरेर काँडा नभएको रोपिनुपर्छ हामीले ट्राफिक आइल्यान्ड वा बाटोमा हुँदाखेरि काँडा नभएको बिरुवाहरू सोच्नुपर्छ किनभनेदेखिलाई कुनै दिन दुर्घटना भयो भने त्यसले पनि
थप
नोक्सान पुर्याउन सक्छ
जस्तै हामीले यो अब हावाहुरीको समय छ हाम्रो पोहोर साल होइन यहाँ
कलङ्की
क्षेत्रमा अनि यहाँ एकान्त कुनामा
त्यो रुख चाहिँ एकदम ठूलो जरा चाहिँ थोरै हुँदो रहेछ त्यसको अनि हावा आउने बित्तिकै जरी सहित ढलेर माइक्रोमा थिच्दाखेरि कतिजनाको ज्यान पनि त्यस्तो खालको त्यो कुरा उठाउन खोजेको अब यो पनि विचार गर्नु पर्यो होइन
धेरै कुरो विचार गर्नुपर्ने हुन्छ त्यसैले मैले भने नि यो ओभरअल मास्टर प्लान बनाउँदाखेरि हामीले कस्तो स्पिसिस चाहिँ नि कहाँनिर रोप्ने कुन जातको बिरुवा कहाँनिर रोप्ने बाटोको छेउमा कस्तो किसिमको रोप्ने धेरै ठाउँ नउखुट्ने र जस्तो बोगनभेलिया रोपेको देख्छु म धेरै ठाउँमा बोगनभेलियाले के गर्छ भने त्यसको जराले त्यो पेटीलाई उखाल्दै जान्छ त्यो अलिकति ठूलो हुँदै गएपछि त्यो पेटी नै भत्काउँदै पेटी भत्काउँदै जान्छ होइन कुनै ठाउँमा अब बगैँचाभित्र हामीले जे गरे पनि हुन्छ एउटा सर्टन प्यारामिटरभित्र बोर्डरभित्र तर त्यहाँ पनि ट्राफिक आइल्यान्डमा के हुनु पर्यो भनेदेखिलाई ट्राफिक आइल्यान्ड किन राखिन्छ भनेदेखिलाई दुर्घटना नहोस् र एकतर्फी ट्राफिक हिँडिरहेछ अर्कोपट्टिबाट यसकारण दुवै लेन देखिने किसिमले हामीले बोटले बिरुवाले छेक्नु भएन
ठूलो ठूलो बिरुवा हुनु भएन त्यसलाई त
यसकारण एकदमै बाक्लो जंगल हुने किसिमको त्यसैले अहिले हामीले मण्डलामा रोप्दाखेरि पनि दुई तीनवटा मात्रै ठूलो किसिमको रुख रोपेका छौँ सबैले मलाई भन्छ यस्तो ठूलो ठाउँमा तपाईँले किन ठुल्ठुलो रुख नरोपे किन होचो मात्रै रोपेको भनेपछि भिजिबिलिटीको कुरा आउँछ वारी सड़कबाट पारीसम्म देखिनुपर्छ यस्तो कुराहरूलाई चाहिँ विचारै गर्नुपर्ने हुन्छ
हामी यो विषयमा फेरि थप कुराकानी गर्छौं अनि अलिअलि त जस्तो हामीले हाम्रो वरपरको हरियालीको बारेमा पनि सोच्नुपर्छ भन्ने कुरा पनि आयो होइन यहाँले गर्नुभयो यसमा अब मानिसहरू कसरी त आफ्नो वरपर भएका ठाउँहरूलाई कसरी उचित व्यवस्थापन गरी हरियाली पनि बढ़ाउने अनि त्यसै गरेर अगाडि केही छ भने त्यसको जिम्मेवारी कसरी लिन सकिन्छ यसबारेमा हामी थप कुराकानी गर्छौं केही बेरपछि फर्कछौं अब हामी एकदमै छोटो छोटो विश्रामतर्फ जाँदैछौं
यही जेठ 23-29 गतेसम्म 13 राष्ट्रिय सरसफाई सप्ताह मनाइँदैछ
अहिलेसम्मको तथ्याङ्क अनुसार 3,915 गाविस मध्ये 380 58 नगरपालिका मध्ये 5 र 75 जिल्ला मध्ये 2 जिल्ला मात्र खुल्ला दिशामुक्त घोषणा भएका छन्
सन् 2017 सबैका लागि सरसफाई पुर्याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न धेरै काम गर्न बाँकी छ
यो लक्ष्य पूरा गर्न तपाईँको सहभागिताका लागि आह्वान गर्दछौ
एक घर एक चर्पी नजिकैमा धारा खुल्ला दिशामुक्त देश बनाऊ लागि परौ सारा
13 राष्ट्रिय सरसफाई सप्ताहका सन्दर्भमा राष्ट्रिय सरसफाई समन्वय समिति नेपालका लागि
वाटर एड नेपाल र रेडियो सगरमाथाको सहकार्य
वातावरण पत्रकारिताका 25 वर्ष
नेपाल वातावरण पत्रकार समूह आफ्नो रजत जयन्तीको अवसरमा तपाईँको माया र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछ
बदलिँदो परिस्थितिमा जिम्मेवार पत्रकारिताका माध्यमबाट दिगोपनका लागि तपाईँका कुरा उठाउन हामी प्रतिबद्ध छौं नेपाल वातावरण पत्रकार समूह दिगोपनका लागि पत्रकारिता
बस बस दन्ते किरा त जेलबाट भागेछ नि
भेरी ब्याड अब यति ठुलो सहरमा कहाँ खोज्ने त्यसलाई
चिन्ता नट बस हामी कुना कुना गएर खोज्छौ नि त्यसलाई
सिल्ली बोय त्यो काम त तिम्रो होइन कोलगेटको पो हो त
कोलगेटको क्याल्सियम र मिनरल फर्मुला कुना कुनासम्म फैलिन्छ र दिन्छ दाँतमा किरा लाग्नबाट म्याक्सिमम सुरक्षा
बस बस दन्ते किरा त समातियो नि भेरी गुड
कोलगेट दाँतको किराबाट सुरक्षा कुना कुनासम्म
रेडियो सागर
नेपाली रेडियो नेपाली आवाज कार्यक्रम खुल्ला मञ्चमा अहिले तपाईँ हुनुहुन्छ र हामी अहिले कुराकानी गरिरहेका छौं यो हामी वरपर भएका खुल्ला स्थानहरूको बारेमा अनि आइमा
सोशल साइन्स बहा र फोर्ड फाउण्डेशनसँगको सहकार्यमा हामी यो कुराकानी गरिरहेका छौं। हामी अझै पनि केही यही विषयमा कुराकानी गर्छौं र अहिले हामीसँग सोशल आर्किटेक्ट रिन्चेन योन्जन हुनुहुन्छ। उहाँसँग हामीले हामी वरपर भएका यी ठाउँहरूको कसरी संरक्षण गर्न सकिन्छ, संरक्षण कुन अर्थमा त भन्दा हामीले अतिक्रमणहरूको कुरा पहिला धेरै गरेका छौं, आज चाहिँ हामीले भएका ठाउँलाई कसरी हामीलाई नै फाइदा हुने गरी प्रयोग गर्न सक्छौं त भन्ने बारेमा कुराकानी गरिरहेका छौं। र यसमा हामीले यो हरियालीको कुरा गर्यौं अनि यहाँले के भन्नुभयो भने यो मानिसहरूलाई पनि अब जस्तै कसले जिम्मेवारी लिने हो, होइन, कसले फूल रोप्ने र कसले पानी हाल्ने, मल हाल्नुपर्छ भने कसले जिम्मेवारी लिने, फेरि पैसा खर्च हुने भएर कसरी नगर्ने पो कि, यसको बारेमा पनि कुरा हुनुपर्छ भनेर अघि हामीले जनआवाज सुन्यौं। यसमा केही मानिसहरूले आफ्नो विचार राख्नुभयो, तपाईँले त्यो विचार सुन्दाखेरि के लाग्यो तपाईँलाई? मान्छेहरूले मैले जे कुरा बुझाउन खोजेको बुझेछन् है अब भन्ने लाग्यो कि होइन गलत किसिमले बुझिरहेका छन् मान्छेले भन्ने लाग्यो यहाँलाई?
आवश्यकता बुझेछन् मान्छेहरूले, अहिले चाहिँ आएर हरियाली किन महत्वपूर्ण छ, हरियाली किन हुनुपर्छ, रुख किन रोप्नुपर्छ, रुखले के गर्दोरहेछ भनेर अहिले बल्ल बुझ्न थालेका छन्। तर अझै अन्यलमा धेरै हुनुहुन्छ किनभने कतिको चाहना हुँदा हुँदै कसरी गर्ने भनेर थाहा हुँदैन, होइन। यस कारण मैले सुरुदेखि नै मैले एकदमै योजनाको कुरा र योजनाको साथसाथै बुझ्नुपर्ने के पक्ष पनि छ भनेदेखिलाई अहिले सायद हामी 10-12 वर्षदेखि यति साह्रो अधिकार माग्नुपट्टि हामी रङ्गलिरहेका छौं कि अहिले हामी जिम्मेवारी भने के हो भनेर बिर्सिरहेका छौं। हरेक कुरो कुनै पनि स्वतन्त्र डेमोक्रेटिक देशमा हो भनेदेखिलाई पहिला जिम्मेवारी बुझ्या हुन्छौं र यो हरियाली यो वातावरणको सन्दर्भमा पनि पहिलो कुरो आउँछ जिम्मेवारी, होइन। हरेकले आफ्नो घरको अगाडि, पसलको अगाडि, आफ्नो अफिसको अगाडि सानो खुल्ला ठाउँलाई यो पनि मेरो जिम्मेवारी हो है भनेर बुझिदियो भने हामी नगरपालिकाको मुख ताकिराख्नु पर्दैन जस्तो लाग्छ।
जहाँ पाए त्यहाँ त्यसरी रुखहरू बिरुवाहरू रोप्न दिनु पनि त हुन्न होला नि,
होइन? रुख रोप्ने भन्ने पनि मैले भने नि, अनि त्यहीँबाट एउटा आवाज उठाएपछि एउटा योजना तयार गर्न सकिन्छ नि, सरकारी तहबाट अथवा योजनाकारहरूबाट अथवा मैले सुरुमा केही भनेको थिएँ एउटा हरियाली फाउण्डेशन अथवा कमिटी अथवा केही हुनुपर्छ जसले चाहिँ नि यो के अरे कोअर्डिनेसनको काम गर्छन्, होइन, यो मास्टर प्लान तयार गर्नेदेखि लिएर त्यसपछि त्यो मास्टर प्लान अनुसार चाहिँ नि हरेक टोलले आफ्नो जिम्मा लियो भनेदेखिलाई त्यहाँ कसरी रोप्ने, रोपेपछि अनि जिम्मेवारी भनेको त दुईटा रुखलाई मैले सधैँ पानी हालिदिन्छु भनेर त्यो जिम्मेवारी पूरा गर्न कति ठूलो कुरो हो र
के हाम्रो काठमाडौँमा अहिले तपाईँहरूले जसरी अगाडि योजनाबद्ध रूपमा लानुभएको थियो केही ठाउँहरूमा, होइन, बगैँचा बनाएर त्यो ठाउँमा कुनै पनि स्थानीय मानिसले वा स्थानीय समुदायले जिम्मेवारी लिन्छु हामी नै लिन्छौं भनेर लिएको काम गरेको पाउनुभएको छ? त्यस्तो उदाहरण छ हामी कहाँ?
पहिला थियो, अब जस्तो 5 वर्ष मैले हेर्दाखेरि त्यही ठाउँको वरिपरि माइतीघरकै वरिपरि त्रिपुरेशकै वरिपरिकोहरूले त्यहाँ फूल टिप्न दिँदैन थियो, त्यो केही बिग्रियो भने उनीहरूले पनि आफ्नो जिम्मेवारी सम्झेर उहाँले पानी पनि हालिदिनुहुन्थ्यो, होइन, गाई पस्यो भने गाई पनि खेदिदिनुहुन्थ्यो। अहिले त मण्डलामा म देख्छु कहिले काहीँ गाई पसिरहेको हुन्छ, ट्राफिक पुलिस त हुन्छ तर उनीहरूले वास्ता गरिदिँदैन, अनि मैले कतिपल्ट ट्याक्सी रोकेर ट्राफिकलाई भनेको छु त्यहाँनिर गाई बसिरहेको छ तपाईँले देख्नुहुन्न त्यो गाई लखेट्ने काम गरिदिनुहोस् न भनेर मैले पनि रिक्वेस्ट गरेको छु। रिक्वेस्ट गरेपछि उहाँले गर्नुहुन्छ, तर मेरो भनाइ के हो भनेदेखिलाई मैले किन भन्नु पर्यो त्यो गाई लखेट्नुहोस् भनेर? त्यो त हिँड्ने बाटोमा हिँड्ने मान्छेले पनि गाईले फुल खाँदै गरेको देख्यो भने त गाईलाई त लखेटिदिनु पर्यो नि, त्यो हो जिम्मेवारी भनेको।
हजुर, जस्तो यहाँले बनाउने क्रममै त्रिपुरेश्वरमा माइती घरमा यहाँले बनाउनु भयो ट्राफिक आइल्यान्डहरू, त्यतिखेर यहाँले भन्नुभयो जस्तो गाई त्यहाँ फुल टिप्न दिँदैन थियो, त्यो बनाउने क्रममा त्यहीँका मान्छेहरूलाई उनीहरूलाई यो तपाईँहरूको पनि हो है भनेर त्यो स्वामित्वको लागि त्यो अनुभव गराउन त्यस्तो केही कार्यक्रमहरू ल्याइएको थियो अथवा त्यस्तो कार्यक्रम ल्याउनु जरुरी छ?
त्यो ल्याउनु अति जरुरी छ किनभने त्यति बेला हामीले बनाउने त्यो लगानी गर्नको निम्ति चाहिँ नि हामीले प्राइभेट सेक्टरबाट लगानी गर्नु लागेको थियौँ, तर स्वामित्व कहाँनिर चाहिँ नि हामीले खोजेका थियौँ भनेदेखिलाई यस्तो किसिमको बगैँचा बन्नु लागेछ है, अब यो तमाइहरूको निम्ति है भनेर चाहिँ मैले पर्सनली गएर हरेकसँग कुराकानी गर्थेँ, होइन। त्यो बेलामा मलाई एउटा एकदमै याद छ, एकजना मोटरसाइकलमा आउनुभयो, मोटरसाइकलमा एकजना व्यक्ति आउनुभयो
उहाँले मलाई एउटा कार्ड दिएर जानुभयो थाप्थलीको मैले बगैँचा बनाउँदै गर्दाखेरि अनि त्यसमा चाहिँ थ्याङ्क यू फर यर कन्ट्रिब्युसन भनेर यसकारण मैले के पाएँ भनेदेखिलाई मान्छेले याद त गर्दो रहेछन् अप्रिसिएसन पनि गर्दो रहेछ होइन जस्तो अस्ति मण्डलालाई फेरि संरक्षण गर्ने क्रममा फेरि त्यहाँको फोहोर फाल्दाखेरि र यो फोहोर धेरै जस्तो के थियो भनेदेखिलाई हाम्रो जो चाहिँ नि एनजिओहरू शान्तिको निम्ति उहाँले बत्ती बाल्नुहुन्थ्यो नि त त्यो बनाएको ढुङ्गेधारो बनाएको ठाउँमा मैनबत्ती फालेको भेटे पाला फालेको भेटे उहाँले पिउनु भएको फ्रुटीको होइन बटलहरू बटलहरू मिनरल वाटरको बटलहरू त्यो फोहोरको फोटो मसँग छ होइन यसकारण के गर्छौँ भने शान्तिको लागि त हामीले आवाज उठायौं तर कहाँ जिम्मेवारी बिर्स्यौं भनेदेखिलाई शान्तिको आवाज उठाउँदाखेरि जति मैले फोहोर पार्दैछु त्यो मैले बोकेर जाने मेरो जिम्मेवारी हो यस्तो मण्डलामा जाने चाहिँ बगैँचा बनाएको छ त्यो ठाउँमा फाल्ने होइन भन्दाखेरि यसकारण यो चाहिँ सड़कमा हिँड्ने मान्छेले यो के अरे फोहोर फाल्ने चाहिँ नि यो अनपढ भन्दैन सबभन्दा हाम्रो पढेको जानेको इन्टेलेक्चुअल ग्रुपहरूले फोहोर पार्नु भएको छ त्यो मण्डलामा
फोहोर उठाउँदाखेरि आफू सानो हुन्छ कि भन्ने पनि होला उहाँहरूलाई होइन यो अघि हामीले त्यही स्वामित्वकै कुरा गर्दाखेरि जस्तो भन्नु नि माइती घरमा अथवा कहीँ त्यस्तो फूलहरू ल्याएर रोपिदिन्छ र म चाहिँ उखालेर फालिदिन्छु त्यसले गर्दा नि उनीहरू अलिक चिरिने हो कि अथवा उनीहरूलाई अर्को तरिकाले कसरी गर्यो तिनीहरूको हो संरक्षणमा तिनीहरूको पनि यसमा सहभागिता हुनुपर्छ भनेर त्यो कुराहरू उनीहरूलाई सहभागी गराउँदाखेरि कुनै अर्को तरिकाले जान सकिन्छ उनीहरूसँग
होइन उहाँले भनिएको छ कि अहिले मण्डलामा जस्तो बिरुवा रोपेको छ यो सबै सेतो फूल फुल्ने मात्रै किनकि यो सूर्यदेखि नै हामी शान्तिको भावनाको लागि भनेर बोकेको हुनाले सबै वरिपरिको लागि के भनिएको छ भनेदेखिलाई त्यहाँ बिरुवा रोप्नुभयो भने
सेतो फुल्ने
होइन उहाँले के ल्याउनुहुन्छ भनेदेखिलाई उहाँले आफ्नो बगैँचामा नचाहिएको बिरुवा कहाँ फालौँ रबर प्लान्ट ल्याउनुहुन्छ रबर प्लान्ट रोपिदिनुहुन्छ होइन रबर प्लान्टले अति समस्या ल्याउँछ पछि अहिले ल्याउँदैन अहिले हेर्दाखेरि एउटा सानो एकदमै सुन्दर देखिन्छ होइन हामीले कल्पना गर्नुपर्ने 15 वर्षपछि 20 वर्षपछि 50 वर्षपछि त्यो बिरुवा के हुन जान्छ भनेर त्यसैले मैले उहाँहरूलाई भन्छु मैले यो निकाल्दैछु यो कारणले है अथवा कहिले कहीँ सारिदिएको छ अर्को ठाउँमा होइन र के बुझ्नु पर्यो भने पार्टिसिपेसन गर्दाखेरि पनि कसले सहभागी हुने हो भने त्यो पूरा त्यो परिकल्पना कसरी गरेको छ के सोचले बनाएको छ त्यसलाई पनि कदर गर्नुपर्छ त्यो जिम्मेवारीको एक पक्ष हो
यहाँले अघि यो एकदमै प्रोत्साहित बनाउने खालका केही उदाहरणहरू भन्नुभयो जसरी कसरी कसैले आएर बाटोमा यहाँलाई कार्ड दिनुभयो होइन कसैले यहाँले गर्नुभएको कामलाई एकदमै कदर गर्दै धन्यवाद दिन आउँछ यो राम्रो कामहरू कसैले म जिम्मेवारी लिन्छु भन्ने कहीँ कहीँ एकदमै निराश हुने गरेर स्थानीयवासीहरूले असहयोग गरेको पनि त होला नि
धेरै छ त्यो उदाहरण
धेरै छ
त्यस्तो धेरै छ तर एउटा विशेष म के भन्न चाहन्छु भने यस्तो किसिमको एकदम निराश लाग्ने काम फेरि यो साधारण आम जनताबाट हुँदैन बानेश्वरमा सबैभन्दा पहिला हामीले यो बीआईसीसी हलको अगाडिपट्टि होइन पश्चिमपट्टि सबभन्दा पहिला हामीले बगैँचा बनायौं त्यो बगैँचा बनाउँदाखेरि बगैँचा बन्न नदिने कोसिस गर्नेहरूमा इन्जिनियर होइन किनभने उहाँको घरसम्मै बाटो पुग्नुपर्ने गाडीको भन्दाखेरि त्यो अगाडिपट्टि बगैँचा बन्यो भनेदेखिलाई उहाँको घरको ढोकामा सिधै एउटा हाइवे जस्तो नबन्ने भएकोले गर्दाखेरि इन्जिनियर जस्तो व्यक्तिले विरोध गर्नुभएको थियो इन्जिनियरले विरोध गरेपछि मैले जो चाहिँ नि बाहिरबाट आएको छ घर छैन केही छैन उहाँहरूबाट मैले के आश पुग्ने र उहाँ त झनै बानेश्वरमा काठमाडौँको बासिन्दा हुनुहुन्छ र जहिले पनि समस्या खडा गर्दाखेरि यो साधारण जनताबाट हुँदैन जहिले पनि केही पावर बोकेका सरकारी तहबाट होस् अथवा पैसा भएको त्यस्तै व्यक्तिबाट समस्या आउँछ
आफ्नो सुविधा हुँदैन खोज्ने आफ्नो मात्रै सुविधा खोज्ने
खालको सेल्फ सेन्टर्ड सेल्फिश भन्छौँ होइन स्वार्थ आफ्नै मात्रै स्वार्थ हेर्ने
त्यसलाई यसरी पनि हेर्न सकिन्छ कि यो हरियाली प्रतिको जुन हामी यो प्राथमिकता भन्छौँ नि यो प्राथमिकता अलिक कममा पर्यो मानिसको अरू अरू भौतिक सुख सहरहरूको बारेमा अलि धेरै हामी प्राथमिकताका साथ सोध्छौं यो हरियाली बढाउने
अनि अलिकति सुन्दर बनाउने शहरलाई यसलाई अलिक कम प्राथमिकतामा राख्छौं हामी यो भन्न सक्छौं त्यसो भए
त्यसो पनि नभनौ सबभन्दा धेरै जसले बुझाए हुन्छ यो प्राथमिकता हो भनेर उहाँले गर्नुहुन्न किनभने उहाँको घरको अगाडि एउटा ठूलो रुख अथवा पसलको अगाडि एउटा रुख भयो भने पसलको साइनबोर्ड देखिँदैन कि सबै स्वार्थीहरू भइसकेका छन् होइन अनि सबभन्दा ठूलो रोग नै काठमाडौँको त्यही हो स्वार्थ
हजुर हामीले यी कुरा गर्दै जाँदा जस्तो यहाँले अघि शुरूमा कुरा उठाउनु भएको थियो सामुदायिक बगैँचा त्यसको व्यवस्थापन त्यो कुरा गर्दाखेरि मलाई याद आयो यहाँले एउटा यो तीनकुनेमा एउटा राम्रो त्यो एउटा अवधारणा परिकल्पना गर्नुभएको थियो नि त्यसको अवधारणा के हो र त्यो अहिले कहाँ पुग्यो अथवा त्यो हुँदैछ के हुँदैछ तीनकुनेमा
सबै मोटर सिग्नल आइ र मोटरसाइकल सिग्नल
हजुर त्यहाँ त बालुवा थुपार्ने मोटर साइकल सिक्ने कारहरू सिक्ने त्यो ठाउँ भइरहेछ
त्यो डिजाइन चाहिँ नि जुन परिकल्पना थियो एउटा पञ्चतत्त्वमाथि आधारित पनि हो र वसुन्धरा होइन धरती माता भनेर अनि पञ्चतत्त्व भनेर यो सबै सोचलाई लिएर एउटा बगैँचा डिजाइन गरेर हो अनि त्यसमा चाहिँ नि पञ्चतत्त्वमा पानीले एउटा ठूलो भूमिका खेलेको परिकल्पना किनभनेदेखिलाई अघि मैले बारम्बार भनिरहेको छु नेपालमा धेरैपल्ट भूकम्प आउँछ भन्ने वार्निङ हामीलाई आइसकेको छ होइन भूकम्प आयो आग लागि भयो भनेदेखिलाई अहिले आग लागि भयो भने पानी कहाँ खोज्नु जाने भन्दाखेरि त्यो बगैँचाको एउटा ठूलो अंश चाहिँ नि पानीको छ
पोखरीको
कुनै पनि इमर्जेन्सी परेमा त्यो पोखरीको पानी चलाउन सक्ने किसिमले डिजाइन गरेको छ तर दुःख के छ भनेदेखिलाई जतिवटा सरकार फेरिया छ त्यतिपल्ट त्यो योजना त्यहाँ पुगेका छ सानो एउटा भोटर्स ब्याङ्कको होइन स्वार्थले गर्दाखेरि त्यो अँझ्या छ त्यो डिजाइन कतै न कतै किनभनेदेखिलाई त्यहाँ बस केही जग्गाहरूको सायद अहिले चाहिँ नि बाँकी छ पैसा तिर्नलाई होइन तर के भएको छ भने अब त्यो जग्गाको मूल्य बढेको हुनाले र भोटर्स ब्याङ्क भएको हुनाले यो पोलिटिकल खेल पनि भइरहेछ अब अहिले हालचालै उहाँ केशव सापेजीले त्यो डिजाइन मागेर लानुभएको छ आज गरौँ उहाँको पालोमा हामीले धेरै काम गर्नु पाएको थियौँ अब अहिले उहाँले सायद केही गर्नुहुन्छ कि
हजुर सामुदायिक बगैँचा भन्ने बित्तिकै हामीले समुदायको सहभागिता र त्यो संरक्षण गर्ने त्यसलाई निर्माण गर्नेदेखि लिएर संरक्षण गर्ने कुरा र दिगो बनाउने कुरा त समुदायकै हो र त्यो बनाउने क्रममा यहाँले त्यो समुदायलाई यस्तो खालले त्यो चाहिँ हामीलाई आवश्यकता छ भनेर त्यहाँ वरिपरिको बासिन्दाहरूलाई सचेत गराउन सकेनौ कि अथवा उनीहरूलाई त्यसको आवश्यकता महसुस गराउन सकेनौ कि
होइन वरिपरिको बासिन्दाहरूले मान्नु भएको छ एउटा मैले कार्यक्रम यस्तो पनि राखेको थिएँ कि वान पैसा पर डे भनेर केटीकेटीलाई पनि स्कूलको बच्चाहरूलाई पनि सहभागी बनाएर दिनको एक पैसा बचायो भने एक महिनामा कति हुन्छ र सारा काठमाडौँको बासिन्दाले त्यसमा भाग लियो भनेदेखिलाई त्यो बगैँचा सजिलैसितले बन्छ मैले कुरा गर्दैछु त्यो तिनकुने जग्गा नै होइन जसको हो चार पाँचजनाको नाममा बाँकी सक्यो अरे त्यो जग्गा सरकारले स्वामित्व लिने भन्दा पनि सरकारले त्यसमा के मुआवजा तिरि नसकेका छ के अरे चार पाँचजनाको तर त्यसमा जहिले पनि पोलिटिक्सको खेला देखिन्छ होइन कहिले एमालेको भोटर्स ब्याङ्क कसैले गर्नु खोज्यो भने एमालेको विरोधी आइदिने यो पोलिटिक्सले नै गर्दाखेरि यसमा अल्झोमा परिरहेको छ होइन तर भन्दा भन्दै पनि वरिपरिकोहरूको केही पनि छैन ओब्जेक्सन उहाँ त चाहनुहुन्छ
उहाँहरूलाई उठाउनु पर्यो अब ल तिमीहरू यो माग लिएर जाओ धरना बस भन्नु पर्यो
म चाहिँ एकदमै विरोधी होइन धरना नै होइन आफै कन्भिन्स हुनु पर्यो आफूले बुझ्नु पर्यो त्यसको महत्वपूर्ण कतिको छ भनेर अब अहिले हेरौँ अहिलेको भ्याली प्लानिङमा कति पर्छ भनेर
यहाँले जुन अघि थोरै कुरा भन्नुभयो होइन यहाँ वसुन्धाराको मूर्ति हुन्छ त्यहाँनिर अनि पछि अरू कुरा हामीले नि हुन त यो पत्र पत्रिकाहरूमा पनि थोरै थोरै त्यसको बारेमा योजनाहरू त पढेको देखेका हौ तपाईँको बारेमा अझ बढी जान्नु मलाई तपाईँबाट नै त्यो त्यहाँ तिनकुनेमा पूर्ण रूपले बनिसक्दाखेरि कस्तो हुनुपर्ने थियो
त्यसमा चाहिँ नि अब जस्तो पञ्चतत्त्वमा मुख्य भनेको भूमि हुन्छ जल हुन्छ वायु आगो अग्नि अनि त्यसपछि खुला ठाउँ अथवा आकाश भन्छौँ होइन र यसमा चाहिँ पुरै बगैँचा हुन्छ बीचमा खालि भूमि भनेर चाहिँ नि एउटा मैले सोचेको चाहिँ नि एउटा हाम्रो
अर्थलाई हेर्यौं भने पनि एक्सिसमा घुमिरहेको हुन्छ होइन त्यसमा चाहिँ आदि भूमि चाहिँ हुन्छ त्यहाँ किन भनेदेखिलाई त्यो भित्र चाहिँ नि एउटा एक्जिबिसनको स्पेस र संरक्षणको निम्ति हामीले सस्टेनेबिलिटीको निम्ति हामीले के सोच्नुपर्छ भने कहाँबाट पैसा आउँछ अनि त्यसमा चाहिँ नि अर्ग्यानिक फूड मात्रै हुन्छ अर्ग्यानिक फूड मात्रै इन्भाइरोमेन्ट फ्रेन्डली मात्रै होइन सानो त्यो छ तर बाँकी ठाउँ भनेको चाहिँ नि पानी धेरै हुन्छ र त्यसमा वायुको खेल भनेको चाहिँ नि त्यसमा मगमग फूलको बास आउने किसिमको बिरुवा रोपेपछि अनि केही ठाउँ हुन्छ जहाँ चाहिँ झण्डा लहरिने होइन अलिकति हावा चलेको खेल देख्छौं स्पेस त त्यसै पनि भइहाल्यो अनि अग्निको लागि चाहिँ नि अग्निको सोचाइमा चाहिँ नि मैले एउटा सानो भाग चाहिँ नि अग्नि बल्दाखेरि आगो बल्दाखेरिको आकार कस्तो हुन्छ त्यो भित्र चाहिँ नि हामीले खाना पकाउँदाखेरिको हर्ब्सहरू जुन हुन्छ नि विशेष मसलाहरू त्यसलाई रोप्ने कि त्यो चाहिँ नि अनि अग्नि र हावाको एउटा ब्लेन्ड हुन्छ मिश्रण हुन्छ अघि त मैले वसुन्धराको मूर्ति हुँदैन मेरोमा वसुन्धरा भनेको त हामीले धरतीमाला भन्छौ नि होइन त्यो होल कन्सेप्ट नै त्यो होल बगैँचाको नामै वसुन्धरा
एकदम राम्रो होला जस्तो लाग्यो है दुर्गाजी
त्यतिखेर उहाँले डिजाइन गरेको त्यो हेरेको पनि थिएँ उहाँले एउटा अर्गनको आकार पनि दिनुभएको थियो तपाईँले त्यो कुरा
त्यो अर्गन चाहिँ के भनेदेखिलाई हामी धरतीमा भनेपछि एउटा फिमेल होइन स्वास्थ्य मान्छेको रूपमा सम्झिन्छौ यस कारण त्यो बगैँचालाई हामीले हावाबाट हेर्यौँ भनेदेखिलाई यो चाहिँ के अरे युट्रसको सेपमा पनि छ
ए
माथि आकाश भने अलिकति हाइटबाट हेर्यौँ भने पनि त्यो हाइट हेर्नको निम्ति पनि त्यो भूमिको आकार चाहिँ त्यो भूमि एउटा चाहिँ चाहिएको छ किन त्यहाँ चढेर हेरेपछि हामीले बुझ्छौँ त्यो
हजुर त्यो नक्सा हामीले हेरेका थियौँ कुनै
सायद यो एउटा यो माइतीघर मण्डलकोले पनि के पाठ सिकायो किन किन पनि भन्दाखेरि माइतीघर मण्डलको मण्डल जुन छ नि त्यो मण्डला त्यो हामीले मण्डला हो भनेर हेर्नलाई हावामै जानुपर्छ तलबाट मण्डला हेर्नै गाह्रो छ त्यही भएर पनि सायद त्यसले पनि केही कुरा सिकायो किन
होइन सिकाउनु भन्दा पनि त्यो मण्डलामा जुन मण्डलाको सेप राखेको छ म महानगरपालिकामा हुँदाखेरि मैले स्वयम्भूबाट तल भुइँखेल भन्ने एउटा ठूलो खुला ठाउँ छ त्यसको लागि डिजाइन गरेर एउटा आइडिया थियो देखोस् भनेर तर पछि उहाँहरू अब बनाउनेले चाहिँ नि बनाउने चाहिँ नि सिभिल इन्जिनियरहरू सिमेन्टसँग खेल्नेहरूले भएकोले सायद त्यो परिकल्पना गर्न सक्नु भएन र अहिले हामीले यो मण्डलालाई संरक्षण गर्ने क्रममा अहिले मलाई सबैभन्दा ठूलो चुनौती त्यही भइरहेछ मण्डलाको के गर्ने भत्काउनु म चाहन्न किनभने कसैले बनाएको ठाउँमा हामीले थप्नुपर्छ भन्ने मेरो जहिले पनि धारणा तर अहिलेकै आकारमा बनायौं भने फेरि पनि मण्डला त देखिँदैन
त्यसलाई कहीँबाट अलि जमिन यसो
उठाउनु मिल्दैन त्यसैले अहिले चाहिँ प्रस्ताव चाहिँ मैले के गरेको छु भने त्यसलाई अलिकति उठाउनु पर्यो कताबाट देख्ने त अर्को कुरो के छ भने यसलाई ढुङ्गे धारा अहिले जुन छ मण्डलामा त्यो ढुङ्गे धाराको पछाडिपट्टिको पर्खाले गर्दाखेरि देखिँदैन त्यो पर्खाल पनि भत्काउनुपर्छ भन्ने पर्खाल चाहिँ भत्काउनुपर्छ मण्डलालाई अलिकति उठाइदिनुपर्छ त्यहीँनिर हामी अल्झिरहेछौँ एक वर्ष भयो त्यो डिस्कसनकै क्रममा चलिरहेछ
उनले पनि हो नि त्यो माइतीघरमा मण्डला नै हो त्यो मण्डल छ त्यहाँनिर भनेर थाहा पाउनलाई कसरी थाहा पाउनु थाहा छैन त्यो होइन अरूले भनेको भरमा थाहा पाइन्छ टाढाबाट हेर्दा त्यो आकार आकार त देखिन्छ तर साँच्चै यदि हामीले यसरी हेर्दाखेरि त्यो देख्ने हो भने त्यो जतिको सुन्दर यहाँ संरचनाहरू धेरै कम हुन्छ होला सायद कृत्रिम संरचनाहरू काठमाडौँमा
हजुर कार्यक्रम खुल्ला मञ्चमा छौँ हामी कार्यक्रमलाई निरन्तरता नै दिन्छौँ हामीसँग हुनुहुन्छ रेन्ची निरञ्जन सोसियल आर्किटेक्ट भनेर हामीले उहाँलाई चिन्छौं र हामीले खास गरी जस्तो यो ट्राफिक आइल्याण्डहरूमा काठमाडौँमा हरियाली बढ़ाउने र हरियालीमा पनि एउटा जसरी पाए त्यसरी भन्दा पनि एउटा व्यवस्थित र विस्तृत योजनाबद्ध रूपमा आउनुपर्छ भन्ने कुरो उहाँले अहिलेसम्म गर्नुभयो हामी यो बीचमा लगभग एक बजेको छ हामी यो विषयमा अझ पनि आधी घण्टा कुराकानी गर्छौं हामीले यहाँहरूलाई पनि आह्वान गर्छौं यो विषयमा तपाईँको
तपाईँको केही विचार सुझाव केही जानकारी छ भने आउनुहोस् हामीलाई टेलिफोन गर्नुहोस्। हाम्रा टेलिफोन नम्बरहरू 5528091 र 5542 45।
अनि फेरि अब रिन्जन योन्जनजी यहाँ हुनुहुन्छ, उहाँले के काम गरिरहनु भएको छ, के काम गर्नुभएको छ त्यसको बारेमा हामीलाई धेरै जानकारी पनि छ। सायद तपाईँसँग केही एकदम राम्रो योजना पो छ कि उहाँको लागि केही सुझाव पो छ कि यस बारेमा पनि सम्झनुहोला है हामीलाई। हाम्रो टेलिफोन नम्बर तपाईँलाई याद नै भइसक्यो होला। अब हामी एउटा गीत सुन्नतर्फ लाग्छौं, किनभने भने आज विश्व वातावरण दिवस हो र यही सन्दर्भमा हामी यो गीत जोड्न खोजेका छौं।
त्यो पनि हाम्रो कुराकानी पनि लगभग वातावरणसँग सम्बन्धित र नजिक छ। त्यो भएकोबाट एउटा गीत सुनौ, त्यसपछि हामी फेरि पनि आउनेछौं कार्यक्रम खुला मञ्चमा।
भूषालको स्वरमा हामीले यो गीत सुनेका हौ। यो गीतमा संगीत पनि मोहन भूषालको रहेको थियो भने शब्द रचना धनेन्द्र विमलको। अनि हुन त वातावरणको हामीले कुरा गरेका हौ, वातावरण सम्बन्धी कुराकानी गीतलाई भनौँ, कुराकानी होइन गीतलाई हामी केही बेर पछाडिलाई थाती राखेर यो गीत हामीले अहिले नै चाहिँ किन सुन्यौं भने अहिले साँचो भन्यो भने हामी काठमाडौँको एउटा समस्याकै रूपमा हेर्न सक्छौं। यसको बारेमा कुरा
गरिरहेका
मोहन भूषालजीले पनि यो गीतमा झन्डै धनेन्द्र विमलजीले भनौँ न होइन, उहाँले पनि झन्डै यो गीतमा काठमाडौँको यस्तै पीड़ालाई
देखाउन खोज्नु भएको छ. त्यही भएर बीचमा हामीले काठमाडौँको प्रिया नै घुसार्यौँ.
होइन, यो पनि वातावरणमा हामीले कसरी जोड्न सक्छौँ भने यही कारणले गर्दा काठमाडौँमा वातावरण बिग्रेको छ.
सायद हाम्रो यो कुरामा सहमति जनाउनु वा विमति जनाउनु. हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनुभएको रहेछ. यहाँलाई स्वागत गर्छौँ. नमस्कार.
हजुर, म झम्सी खेलबाट सुन्दर कुमार.
सुन्दर कुमार परियारजी, स्वागत गर्छौँ यहाँलाई.
एकदम
हामीसँग अतिथि हुनुहुन्छ.
सुनिरहेको छु उहाँको विचार, जुन एउटा योजनाबाट जानुपर्छ भन्ने कुराहरू सुन्दा सुन्दै पनि मलाई उहाँदेखि एकदम गर्व लागेर आइरहेछ. र काठमाडौँ एरियामा पहिला वर्ष उहाँलाई त म नमस्कार गर्न चाहन्छु.
नमस्कार.
हजुर, अनिखेरि काठमाडौँ एरियामा जसरी हजुरले भन्नुभयो हो, त्यो बुद्धिजीवी मान्छेले नै आउँछन् कि त्यो बाधा पुर्याउन. उदाहरणको लागि म हजुरलाई पनि एउटा सानो गरिहालौँ. यो बल्खु साइटमा मनमोहन पार्क भन्ने बनेको छ नेपाली काँग्रेस पार्टी कार्यालय अगाडि.
सानेपामा
त्यो 2.5 करोड लागतमा बनेको थियो. सुरु सुरुमा म पनि त्यसमा 2.5 महिना थुन्सेमा माटो बोकेका व्यक्ति हुँ. अनि म माटो बोक्न जाँदाखेरि त्यहाँको वरिपरिका मान्छेले मलाई चोर भन्थे. कसरी किन भन्यो भन्नुहुन्छ भनेदेखि म मोटरसाइकल लिएर माटो बोक्न जान्थेँ त्यहाँ. यो म त देशभरि माटो बोक्न आउँदो रहेछ, ज्यामी काम गर्न आउँदो रहेछ, अनि रात जान चोर जाँदो रहेछ अरे भनेर चाहिँ नि मलाई प्रत्यक्ष एकजना त्यहाँको मान्छेले भन्नुभयो क्या. मलाई चिन्नुहुन्न थियो. अहिले आएर चाहिँ हजुरको जब त्यो सफल भएर आयो, त्यहाँको बोट बिरुवा हरियाली, अब कसैले जग्गा अतिक्रमण गर्न पनि पाएनन्, त्यहाँ एकदम ठुलो राम्रो छ, शान्त ठाउँमा छ, तर अलिकति बागमती गनाउने भएको हुनाले गर्मी महिना छ भने अलिक गाह्रो छ. तर हजुरलाई पनि धेरै उताप चढाउ आउँछ. यो सामाजिक कार्य गर्ने मान्छेलाई चाहिँ आउँदो रहेछन्, जस्तै अहिले धेरै लामो कुरा त नगरौँ. जे होस् हजुरले हौसला हजुरसँग प्रशस्त छ, त्यो हौसलालाई कसैले मेट्न पनि सक्दैन. अगाडि बढ्दै जानुहोस्, यही नै भन्न चाहन्छु.
धन्यवाद छ.
धन्यवाद. म के अरे सुन्दरजी, हामीलाई झम्सी खेलबाट सम्झिनु भएको थियो. उहाँले आफ्नो अनुभव साट्नु भएको
छ. भन्यो भने उहाँले जुन काम गरे, अघि यहाँले भन्नुभएको थियो नि, बाटोमा हिँड्दै गर्दाखेरि मोटरसाइकलमा आएर धन्यवाद दिएको जस्तै हो. पनि सुन्दर कुमारजीले एक किसिमले हौसला अझ बढ़ाउने काम चाहिँ गर्नुभएको छ. यो बल्खुको उहाँले सन्दर्भ जोड्नुभयो होइन. साँच्चै एउटा उहाँले भन्नुभएको कुरा अनुसार एउटा मलाई के दिमागमा आयो भने, हामी अतिक्रमणको कुरा पनि धेरै गर्नुभएको हुनाले, यसरी कुनै पनि ठाउँमा यस्तो कुनै निश्चित आकार दिएर पार्कहरू बनाउँदा अतिक्रमणको एउटा समस्या पनि टर्दो रहेछ नि.
हजुर,
टर्छ केही ठाउँमा. यदि त्यो जुन योजना तयार गरेर हुन्छ उहाँ चाहिँ नि बलियो भएर निरन्तर रूपले काम गरिरहनु भयो भने, नत्र भनेदेखिलाई पछि फेरि त्यही पनि आक्रमण सुरु हुन्छ. धोबीघाटमा भएको थियो. धोबीघाटमा हामीले सुरु गर्दाखेरि धोबीघाटमा धेरै वर्ष अगाडि बनाएको, अनि त्यहाँ अहिले पनि केटीकेटी खेल्ने केही छ. तर अहिले संरक्षण कहाँबाट भएको छ भने एउटा मन्दिर बनाएको छ. यसकारण त्यो सारा टोलकोहरूलाई चाहिँ एक किसिमले एक ठाउँमा ल्याउने, एउटा एक ठाउँमा बाँध्ने चाहिँ त्यो मन्दिरले गरिरहेको छ ठाउँ काम. तर त्यहाँ पनि पहिला चाहिँ नि त्यो बोर्डर सँगसँगै ठुलो बडा ज जसको घर थियो उहाँले बिस्तारै पर्खालले आक्रमण गर्ने गरेको चाहिँ देखिएको थियो.
साँच्चै हामी कहाँ अहिले त्यो काठमाडौँ उपत्यकामा होइन, अहिलेसम्म के कसरी कामहरू भयो त्यसको बारेमा त कुरा गर्यौँ. अहिले पनि अझै काम गर्न सकिने ठाउँहरू तपाईँ देख्नुहुन्छ? अघि त भन्नुभयो नि जहाँ गयो खुला
म त धेरै देख्छु. जस्तो अहिले ठुलै ठाउँको हामीले परिकल्पना गर्यौँ भने कमल पोखरी सबभन्दा ठूलो जल्दो बल्दो उदाहरण छ. अब यति अव्यवस्थित छ, हो त्यहाँ पोखरीलाई सफा गर्यो अनि अलिकति पानी देखिन थाल्यो, तर त्यो केही प्रयोगमा ल्याउन सकेको छैन कि. अनि यो 13 वर्ष अघि नै फेरि अर्को योजना मैले तयार गरेर के दिएको थिएँ भने, त्यहाँ चाहिँ नि वातावरण सिक्नुको लागि इन्भाइरोमेन्ट लर्निङ सेन्टर भनेर स्थापित गर्नुपर्छ. किनभने हाम्रो स्कूलमा बच्चाहरूले इन्भाइरोमेन्ट भन्ने पढ्नुहुन्छ, वातावरण भनेर होइन, स्वच्छ सुन्दर भन्ने पढ्नुहुन्छ. तर उदाहरणको निम्ति गएर कहाँ हेर्ने त, स्वच्छ सुन्दर वातावरण भएको ठाउँ कहाँ हेर्ने? अनि कमल पोखरीलाई चाहिँ नि परिकल्पना गरे अनुसार चाहिँ नि त्यहाँ एउटा रुखहरूको म्युजियम हुनुपर्छ. त्यसपछि उनीहरूले सिक्न सक्ने, एक्सपेरिमेन्ट गर्न सक्ने, र पानी किन आवश्यक छ, पानीलाई कसरी सफा राख्ने भनेर सिकाउने एउटा ल्याब जस्तो पनि हुनुपर्छ. अनि त्यो पोखरीमाथि चाहिँ मैले परिकल्पना गरेछु नि केही अंशमा होइन ग्लास फ्लोर बनाएर पानीमाथि नै बस्ने त्यो पोखरीमाथि नै, अनि माछा भएपछि केटीकेटीहरू कोही पनि ठुलो बडा जो पनि गएर त्यो भुइँमा देखेर अनि मुनिपट्टिबाट पानीमा माछा खेलिरहेको देख्यो भने त्यो व्यक्तिलाई कहिले पनि वातावरण भन्ने फेरि पढाउनै पर्दैन होइन यो एउटा सोच हो र त्योसँगै केही जग्गा भएकोमा चाहिँ नि मैले वृक्षारोपण गर्ने जसले गर्दाखेरि वृक्षभन्दा पनि ठूलो रूख भन्दा पनि केही बिरुवा लगाउने जसले गर्दाखेरि चराचुरुङ्गी रमाओस् पुतली आओस् होइन र त्यहाँनिर सेन्चुरी गार्डन भनेर पनि डिजाइन गरेछु सेन्चुरी भनेको चाहिँ नि जसको दृष्टि छैन होइन ब्लाइन्डको निम्ति उहाँले बास्नले मात्रै थाहा पाउने अथवा साउन्डले मात्रै हिँड्दाखेरि किसिम किसिमको आवाज आउने किसिमको मेटेरियल जमिनमा ओछ्याइदिएपछि उहाँले त्यो माथि हिँड्ने अथवा व्हीलचेयरमा बस्नेहरूले पनि बगैँचा आफ्नो लेभलमा चेयरको लेभलबाट उहाँले सुन्नु पाउने हेर्नु पाउने चलाउनु पाउने किसिमको गार्डनको डिजाइन गरेको छु यस्तो योजना त मेरो कमल पोखरीमा कम्प्युटरमा धेरै छ
तपाईँले यति धेरै भन्नुहुँदा यो कमल पोखरी सम्झिरहेको थिएँ कि म चाहिँ यो कमल पोखरी त पोखरी नै छ यति धेरै कुरा गर्नु चाहिँ कहाँ त्यहाँ
जग्गा छ त्यो त अहिले त फोहोरले ढाक्या छ त्यहाँ के अरे झार जंगल त्यो फाड्यो भने प्रशस्त ठाउँ छ
यी सबै कुराहरू त्यहाँ बन्ने
बन्ने
ठाउँ छ
पुग्छ
यो कमल पोखरीको एउटा कुरा भयो अनि अरू पनि यहाँले भन्नुभएको थियो यो ठूलो ठाउँहरूको कुरा गर्दा
महाकाल चौर भनेर छ चामेलमा पासाङ लामुको जहाँ मूर्ति रहेछ त्यहाँबाट चुच्चेपाटी जाने बाटोमा त्यहाँनिर महाकाल चौर भनेर ठूलो
त्यसमा
कति लाग्छ भने 7-8 रोप्नेको क्षेत्रफल छ
त्यहाँ फोहोर फाल्ने ठाउँ भएको छ अहिले त
फोहोर पनि फालिन्छ अब जथाभावी अनि बदाम गयो बदाम खायो फेरि फोहोर फाल्यो होइन
त्यस्तो किसिमको
रत्नपाक जस्तै रत्नपाक त सबैभन्दा बिग्रेको ठाउँ चाहिँ नि रत्नपाकै हो
त्यो ठाउँमा जुन महाकालको यहाँले कुरा गर्नुभयो भने त्यो ठाउँमा के हुन सकिन्छ त
त्यहाँ चाहिँ नि बच्चाहरूको लागि सोचे हौ त्यो वरिपरिको ठाउँ त्यहाँ बौद्धको चाबेलको जसको लागि चाहिँ नि खुला ठाउँ छ नि खेल्नलाई त्यहाँनिर चिल्ड्रेन्स पार्क अति राम्रो बन्न सक्छ त्यस्तो त डाँडा काँडा जताततै छ ठाउँ मैले एउटा पहिला च्यालेन्ज दिएको महानगरपालिकालाई जति खुला ठाउँ छ मलाई 5 वर्ष समय दिनुहोस् 5 वर्ष मलाई पूरा जिम्मा पनि दिनुहोस् अधिकार पनि दिनुहोस् म यो सारा यो फेसै चेन्ज गरिदिन्छु भने अझै पनि मेरो अफर ओपन छ उहाँहरूलाई
अझ पनि तपाईँ तयार अब
अझ पनि म तयार छु मलाई 5 वर्ष समय दिनुपर्छ
यो यसै अघि हामीले सुरुमै गरेको कुरा होइन संरक्षणकै कुरा आउँछ नि फेरि तपाईँले 5 वर्षमा त यसको मुहार त परिवर्तन गर्नु होला फेरि त्यो मुहारबाट अर्कै फेरि विरूप नहुनको लागि पनि त्यो दिगो
पनि भन्नुभएको थियो भने बनाउनु त के गाह्रो कुरा हो र तुरन्तै भनिन्छ त्यसपछि संरक्षणको पो कुरा हो त जिम्मेवारी त होइन
बनाउनलाई त एकै वर्षमा सकिन्छ 4 वर्ष त हामीले त्यो संरक्षणको क्रममा सबैलाई पानी बसाल्ने क्रम लाग्छ त्यसैले मैले 5 वर्ष समय मागेको
सहभागिता गराउने यो पछिल्लो समयमा नि होइन जस्तै वातावरणको कुनै पनि विषयलाई लिएर हामीले देख्छौ एनजीओहरू होस् वा सरकारी निकायहरू पनि अहिले त बिस्तारै विद्यालयतिर जान थालेका छन् केही पनि काम अवश्य विद्यालय त विद्यार्थीलाई सिकाउनुपर्छ र भन्नुपर्छ भन्दै विशेष गरेर गैर सरकारी
संस्थाहरू पनि त्यस्तै गैर सरकारी संस्थाहरूको पनि यो विद्यालय स्तरदेखि चेतना जगाउनुपर्छ बालबालिका हुँदादेखि नै यो वातावरणको बारेमा भनेर जे कुरा पनि पाठ्यक्रममा लर्थ पार्दै
कहिले पनि कुनै विद्यालयको भ्रमणमा जानुभएछ यो विषयलाई लिएर वा यी कुरालाई लिएर वा कसरी तपाईँलाई बोलाएको छ
अहिले हालसालै त बोलाएको छैन तर हामीले शुरूआत गर्दाखेरि हामीले चाहिँ नि बाबा भनेर काठमाडौँ महानगर अन्तर्गत हामीले बाल बालिका र वातावरण बाबा भन्ने कार्यक्रम शुरू गरेका थियौँ होइन यो कार्यक्रममा चाहिँ नि प्राइभेट स्कूल होइन हामी चाहिँ गभर्मेन्ट स्कूलमा जाने गर्थ्यौँ र त्यसपछि चाहिँ नि सिटी भलिन्टियर भनेर एसएलसी सकेपछि 6 महिना उनीहरूले जब त्यो रिजल्टलाई पर्खिनु पर्थ्यो र क्याम्पस जानुभन्दा अगाडि त्यो बेलामा एउटा सिटी भलिन्टियर भनेर सुरु गरेको मुभमेन्ट अहिले सिटी भलिन्टियरले अझै पनि काम गरिरहेको छ यो चाहिँ क्लिन एनर्जीमा स्वच्छ हावाको निम्ति काम गरिरहेको छ बढी जस्तो तर त्यो बेला सोच के थियो भनेदेखिलाई काठमाडौँ महानगरपालिकाभित्र भएको जस्तो शान्ति विद्याश्रम होइन अहिले त त्यो विद्यालयको त जग्गा काटिएर अहिले बाटो
बढाइसकेको
छ तर केही स्कूलहरू चाहिँ नि विष्णुमतीको किनारमा भएको स्कूलहरूमा गभर्मेन्ट स्कूलको सबैभन्दा राम्रो पक्ष त्यति बेला के थियो भने ठूलो जग्गा थियो धेरै जग्गामा बनेको हुन्थ्यो गभर्मेन्ट स्कूलहरू र मेरो चाहिँ प्रस्ताव के थियो भनेदेखिलाई त्यो स्कूलमा पढ्नेहरू बच्चाहरू प्रायः जस्तो यो प्राइभेट स्कूलमा पढ्ने राम्रो इङ्ग्लिस स्कूलमा पढ्नेहरू बढी जस्तो बिजनेस सेक्टरमा जानुहुन्छ, ब्याङ्कको सेक्टरमा जानुहुन्छ होइन। गभर्मेन्ट स्कूलमा पढ्नेहरू चाहिँ प्राय जस्तो सरकारी जागिरपट्टि जानेहरू हुन्छ होइन, पिउनको तहदेखि लिएर सचिव तहसम्म पनि दरबार हाई स्कूलमा पढ्नेहरू प्राय जस्तो जसरी सचिव बन्नु भएको छ होइन, त्यो तहको बढी पढ्ने हुने भएकोले मैले के सोच राखेँ भने जहिले पनि उहाँहरूलाई नै हो हामीले कन्भिन्स गर्नुपर्ने। भोलि पर्सि त सरकारी तहमा कुनै पनि निर्णय गर्नु परेमा अथवा पोलिसी बनाउनु पर्नेमा उहाँहरूको सोच खुला भएमा उहाँहरूले बुझ्नुहुन्छ भन्ने सोचले चाहिँ नि हामीले के प्रस्ताव राखेको थियौँ भने यो गभर्मेन्ट स्कूलको कम्पाउन्डमा चाहिँ नि बच्चाहरूले आफ्नो कम्पाउन्ड सफा पनि गर्नु सिक्ने, त्यसमा फूल पनि उमार्ने, त्यो उत्पादन गरेको फूल चाहिँ नि ट्राफिक आइल्यान्डमा रोप्नको निम्ति बेच्ने, त्यसले गर्दाखेरि उनीहरूले के सिक्ने भयो भने आर्थिक विकासको पक्षहरू पनि सिक्ने भयो भनेर। र अहिले पनि मलाई के लाग्छ भने हामी स्कूलमा गएर हामी थियोरी सिकाउँछौ क्या, बढी थियोरीले काम गर्दैन, थियोरी त उहाँले किताबमा पढ्नुहुन्छ।
मैले यही सन्दर्भ नै जोड्न खोजेको, अहिलेसम्म हामीले यो खुला स्थानहरूको कुरा गर्दाखेरि यो पाखाहरू फोहोर फाल्ने ठाउँको अनि ग्रीन बेल्टको यी कुराहरू गर्यौं र यो बीचमा जुन यहाँले पनि भन्नुभयो अरे यस्ता स्कूलहरू धेरै छन् यहाँनिर, विशेष गरेर सरकारी हुन्छौ नि हामी ती स्कूलहरू, यदि हामीले काठमाडौँको यो एकदमै भित्री काठमाडौँ मरूभूमि स्थान हेर्ने हो भने त्यस्तो ठाउँको बीचमा पनि शान्ति निकुञ्ज भन्ने विद्यालय छ, यति ठूलो ठाउँ छ त्यहाँनिर, अनि फेरि यसै गरेर अरू पनि थुप्रै सरकारी स्कूलहरू यसो घुम्ने हो भने एकदम धेरै जग्गाहरू छ, त्यही ठाउँहरूमा चाहिँ किन हामीले लक्षित गरेनौं होला भन्ने यो नै मेरो जिज्ञासा हो। अहिले पनि त त्यो कार्यक्रम त भएको छैन नि त, कुनै पनि ठाउँमा विद्यालयहरूले आफैले मेरो स्कूल राम्रो बनाउँछु र त्यो ठाउँमा भएको खुला स्थानहरूको संरक्षण गर्छु भनेर लागेको त हामी देख्दैनौं नि।
यसको मुख्य कारण चाहिँ नि जुन गभर्मेन्ट स्कूलहरू छन्, सरकारी स्कूलहरू छन् होइन, यहाँनिर अब सबैजना प्रिन्सिपलदेखि लिएर टिचरहरू सरकारी जागिरे हुनुहुन्छ, उहाँले काम गरे पनि नगरे पनि
तलब आउँछ।
सबैभन्दा ठूलो हाम्रो पीड़ा त्यहाँ छ होइन, र मैले पनि त्यति बेला भेट्न जाँदाखेरि प्रिन्सिपलहरू सबै म भन्छु कि यो थाकेको गाई हुन्छ नि, त्यस्तो किसिमको व्यक्तिहरू हुनुहुन्छ होइन, उहाँहरू यति निराशको पनि अति त्यो नेगेटिभिटीको लेभल सबैभन्दा तल खाल्डोको सबैभन्दा फेदमा पुगिसकेको सोचले जब पढाउँछ त्यो बच्चाहरू कसरी उत्साहित हुने त होइन। र अहिले त झनै देशको स्थिति हेर्दाखेरि होइन राजनीतिले कहाँ पुर्याएको छ, त्यो माहौल हामीले बाहिरबाट पनि माहौल त्यस्तो बनाइरहेका छौँ कि अधिकार माग्नुपर्छ, मेरो केही पनि कर्तव्य छैन, मेरो केही पनि जिम्मेवारी छैन भनेपछि यो सबै सोचले गर्दाखेरि कसरी शुरू गर्ने भन्दा एउटा पोजिटिभिटीको नोटमा शुरू गर्नुपर्छ जहिले पनि,
पोजिटिभिटीको नोट
सपना देख्ने कपासिटी भएको उत्साहित व्यक्तिहरूको जमातले टिचर पनि त्यतिकै उत्साहित हुनुपर्छ होइन। जस्तो शान्ति निकुञ्जमा एकजना टिचर हुनुहुन्थ्यो अति गर्नु खोज्ने, तर प्रिन्सिपलले जहिले पनि ढकन लगाइदिने, तर उहाँले यति आफ्नो फ्री टाइममा आएर उहाँले गर्नुहुन्थ्यो, उहाँले गर्दाखेरि हामीले धेरै कार्यक्रमहरू पनि सँगै गर्यौं।
जस्तो अहिले पनि यदि हामीले सम्झिनु भने धेरैजनाको नाम त म सम्झिन सक्दिनँ, तर मदन कृष्ण श्रेष्ठ जो हामी सबैले चिन्छौं उहाँ त्यही स्कूलको उत्पादन हुनुहुन्छ, जहाँसम्म मलाई लाग्छ सभासद नरेन्द्रराज जोशी पनि त्यही स्कूलको उत्पादन हो, अनि अरू पनि थुप्रै जस्तै हामीले बुद्ध शरण उहाँ त्यहाँका प्रिन्सिपल हुनुहुन्छ, उहाँ पनि नाम त्यो क्षेत्रमा नाम चरेकै हो, ती व्यक्तित्वहरूलाई अगाडि सारेर यस्तो कार्यक्रम त्यो विद्यालयमा हामीले शुरू गर्न सक्यौं फेरि एकपटक त्यस्तै गरेर भने अरू विद्यालयहरूले अनुसरण गर्न पनि त बेर नलाग्ला नि, किनभने त्यति नाम चरेका व्यक्तिहरू आफै अगाडि लागेपछि के यस्तो गर्न सकिँदैन?
सकिन्छ, किन नसकिने? मैले भने तर एउटा मुभमेन्टलाई लिड गर्ने व्यक्ति चाहिन्छ होइन, र हाम्रो यहाँको स्थितिले गर्दाखेरि त्यो मुभमेन्ट लिड गर्ने चाहिँ नि एकदम परिचित व्यक्तित्व नै हुनुपर्छ होइन, र उहाँलाई अधिकार पनि चाहिन्छ, काम चाहिँ गर भन्ने अधिकार नदिएपछि हुँदैन।
हामी कार्यक्रम खुल्ला मञ्चको यो जुन छलफलको खण्डको लगभग अन्तिममा आइपुगेका छौं, यो डेढ घण्टामा हामीले धेरै छलफल गर्यौं र अन्तिममा आयो मुभमेन्ट एउटा, जे पनि हामीले
भनौं न परिवर्तनहरू ठूला ठूला आन्दोलनहरूबाटै भएका छन् र यस्तो खालको यो यहाँले भन्नुभयो एउटा परिचित व्यक्तित्व जो समाजमा स्थापित जुन हिसाबले पनि साहित्यिक क्षेत्रमा होस् राजनीतिक क्षेत्र जुन हिसाबले स्थापित हुनुहुन्छ उहाँहरूलाई अघि लाएर काठमाडौँको यो खाली ठाउँ खुला ठाउँहरूलाई हरियाली बनाउने र त्यसको संरक्षण पनि दिगो समुदायले नै गर्ने भन्ने हिसाबमा अब हामी यहाँको केही त्यस्तो परिकल्पना योजना छ त्यसरी जान सकिन्छ भने तपाईँ सधैँ एक्लै एक्लै हुनुहुन्छ होइन जहाँ पनि तपाईँ एक्लै ट्राफिक आइल्यान्डमा पनि तपाईँ एक्लै खट्नुहुन्छ परिकल्पनाहरू पनि तपाईँ विशेष गरेर एक्लै बनाउनुहुन्छ कसैको यो हुन्छ कि हुन्न भनेर देखाउनुहुन्छ त्यस्तो खालको योजना
अहिले तुरन्तै त्यो सोचेको छैन अब साथीहरूसँग त कुरा गरिरहेको छौँ हामी तीन चारजनाको ग्रुप बनाएर अब अहिले हामीले चाहिँ के आज गरिरहेको छौँ भने उहाँ स्थापितजी आउनु भएकोले गर्दाखेरि सायद उहाँले बुझ्नु भएको छ होइन र उहाँबाट हामीले केही आश पनि राखेका छौँ उहाँले गर्नु भएन भने चाहिँ नि हामी आफैले अघि बढाउने भन्ने सोच पनि छ
जस्तो यहाँले भने जस्तै उहाँले यो अधिकार पाउनु भएको छ कि छैन फेरि
उहाँले त्यही छ मैले उहाँलाई सोध्ने प्रश्न त्यही हो उहाँले जिम्मेवारी पाउनु भएको छ अधिकार कतिको छ होइन र उहाँलाई सहयोग गर्ने उहाँको संस्थाभित्र कतिजना हुनुहुन्छ किनभने आएर आखिर यो ब्युरोक्रेसी भनेको चाहिँ नि ठोकिने कहाँ भने एउटा सुब्बाले कलम चलाइदिएन भनेदेखिलाई त्यहीँ गएर अल्झिन्छ तर म यो यस्तो निराशावादी नोटमा म छोड्न चाहन्न होइन मलाई चाहिँ कस्तो लाग्छ भने मुभमेन्ट भनेको कसरी आउँछ भने हामी हरेक व्यक्तिले यो मेरो हो मेरो पनि जिम्मेवारी हो भन्ने सोचबाट गर्यौँ भने त्यो मुभमेन्ट पनि आन्दोलन पनि आफै आफबाट
आवश्यकता पनि महसुस गर्नु पर्यो
अनि आवश्यकता त भइसक्यो सबैलाई बिरामी कति बढेको छ होइन हामी बागमती उदाहरण छ विष्णुमती उदाहरण छ अब पनि हामीले कतिसम्म चाहिँ नि यो बिगार्ने हो हाम्रो स्वर्ग जस्तो ठाउँलाई हामीले कहाँसम्म पुर्याउने हो यो हामी सबैले सोच्नु पर्ने बाध्यता भइसकेको छ मैले पहिला एउटा लेख लेखेको थिएँ त्यसमा भनेको थिएँ एउटा यस्तो सिनारियो परिकल्पना गर्नुहोस् जहाँ तपाईँ सुत्नु सक्नुहुन्न किनभने तपाईँ निसासिनुहुन्छ बागमतीको गन्धले विष्णुमतीको गन्धले होइन तर अर्को ठाउँमा के परिकल्पना गर्नु पर्यो भने बागमतीमा पानी बग्दै गरेको विष्णुमतीमा सफा पानी बग्दै गरेको
सपना देख्नु पर्यो
त्यो सपना देख्नु पर्यो त्यो सपनालाई बाँच्नु पर्यो त्यो सपनालाई बाँच्यौँ भनेदेखिलाई यो हरियाली बनाउनु कुनै ठूलो कुरो होइन कि किनभने हामीलाई प्रकृतिले साथ दिएको छ यो मरुभूमिमा हामीले उमार्ने कुरै गरे होइन काठमाडौँ जस्तो जहाँनिर जे बिउ फाल्यो भने पनि उब्जने ठाउँको कुरा गरिरहेछौँ यो कुरा हामीले बिर्सिसकेका छौँ यो बिर्सनुहुन्न र यो सपना चाहिँ नि हामी सबैले बोक्नुपर्छ र सुन्दर उपत्यका अहिले उपत्यका मात्रै मैले भनिरहेको छु देशको पनि कुरा गरिरहेको छैन उपत्यकामा हामीले गर्यौँ भनेलाई बाँकी देशले त त्यसै पनि उहाँहरूले गर्नुहुन्छ
अनि यही बीचमा नि फेरि जानुभन्दा अघि यो बाबालाई फेरि एकपटक बिउटाउन मिल्दैन
होइन बाबाको त काम भइरहेको छ उनीहरूले यो के अरे क्लिन एनर्जी भनेर
यो
सिटी भलन्टियर्सले गरिरहेको छ बाबा भनेर चाहिँ महानगरपालिका अन्तर्गत हामीले शुरू गरेको हुनाले अब त्यहीबाट गर्ने कि योभन्दा बाहिर गराउने भन्ने कुरा पनि भइरहेको छ
बाबाले त हामीले थाहा पाए मैले थाहा पाए अनुसार जस्तो त्यो दुधको प्याकेटहरू प्लास्टिकको चकटी बनाउने ढकिया बनाउने काम गर्ने
नर्सरीमा पनि यही यो दुधको प्लास्टिकहरू बेच्न लाने यस्तो यस्तो कामहरू गरेको त्यो एउटा समय थियो तर अहिले हामी कहीँ केही
दुःख लाग्दो कुरो त्यही हो कि त्यसैले गर्दाखेरि एकजना जो चाहिँ नि एकदम सूत्रधारको काम गर्छन् होइन एउटा बाँध्ने एउटा धागो चाहिँ नि चाहिन्छ
यसको हामी अहिले कुनै दिनमा कोही न कोही यस्ता मान्छे हामी फेला पार्छौं सायद रिन्जन योजनमा सायद केशव स्थापितमा होइन त्यो आशा चाहिँ हामीले बोकेका छौँ
मैले चाहिँ खोजेको अझै यङ्गर जेनेरेसन होइन यङ्गर जेनेरेसनले धेरै समयसम्म लिड गर्न सकोस् उहाँहरू तयार हुनुहुन्छ भने हामी जहिले पनि समय दिन तयार छौं
त्यतिखेर तपाईँहरू जब तपाईँ महानगरपालिकामा कुनै हिसाबले आबद्ध हुनुहुन्थ्यो एउटा गजबको टिम थियो नि तपाईँहरूको भूषण तुलाधर हुनुहुन्थ्यो तपाईँ हुनुहुन्थ्यो श्रीजु प्रधान हुनुहुन्थ्यो केशव स्थापित यस्तो खालको यो उहाँ तपाईँहरू यो सबैजनाको एउटा त्यो विचारहरू मिलेर जुन खालले एउटा अभियान शुरू गर्नुभएको थियो त्यतिखेर त्यो बाबा पनि एकदम सक्रिय थियो
हो
आउँदैन त्यसो भए
होइन सिन छैन, हामी लुज निट टिम त छौँ होइन, अझ पनि हुन सक्छ, नसक्ने केही छैन।
तर आशा चाहिँ मलाई यो लागेको छ, कुनै दिन जुन यहाँले भन्नुभयो नि यो सम्भवै छ, यो त एकदम सजिलोसँग यो हुन्छ, फेरि एकपटक हामी देख्न सक्छौँ यो सबै बाबा सुटी भोलन्टियर्स अनि रिन्चु निरञ्जन। पहिला जसरी सक्रिय भएर लाग्नुभएको थियो एक्लै, अहिले रिन्चु निरञ्जनको साथमा अरू थुप्रै युवाहरू पनि लाग्नेछ हाम्रो शहरलाई हरियो बनाउनमा,
काठमाडौँलाई एउटा बगैँचाको रूपमा देख्नलाई
भने यो हामीले आशा बोकेका छौँ। अनि आज यो आशा फेरि एकपटक जगाइदिनु भएकोमा, हाम्रो स्टुडियोसम्म आइदिनु भएकोमा हामी धेरै आभारी छौँ यहाँप्रति,
यहाँलाई पनि अवसर दिनुभएकोमा धन्यवाद।
र फेरि पनि हामी तपाईँसँग फेरि पनि यस्तै तपाईँले कुनै नयाँ योजना ल्याउनु भयो भने, कुनै नयाँ परिकल्पना गर्नुभयो भने ती कुराहरू लिन फेरि पनि हामी यहाँसम्म
आइपुग्छौँ। आज देखाउनु भएको सपनालाई पूरा गर्नको लागि, त्यो सपना बाँच्नको लागि, जिउनको लागि हामी थप कुराकानी यहाँसँग आउने दिनहरूमा अवश्य पनि गर्छौँ। धेरै धन्यवाद आजलाई,
धन्यवाद।
हामीले कुराकानी यो कुराकानी यो अंश मात्रै सकायौं। हामी कहाँ यहाँ आउनु भएको थियो आज सोशियल आर्किटेक्ट रिन्चु निरञ्जन, उहाँसँग हामीले काठमाडौँलाई लिएर धेरै सपनाहरू आज बुन्यौं। कति सपनाहरू त अलिअलि हामीले बाँकी पनि सकेका
छौँ,
अनि ती सपनाहरूको बारेमा तपाईँको पनि केही विचार होला, हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन नम्बर त्यही पुरानो हो। अनि कार्यक्रम खुला मञ्चमा हामी अरू बाँकी भएका यो सामग्रीहरूसँगै हामी कुराकानीलाई लिएर फेरि आउनेछौ। गीत संगीत पनि सुन्नु छँदैछ,
त्यसँगै प्रमिलाजी आज यो विश्व वातावरण दिवस भएको भएर पनि हामीले यो प्रसंग जोड्यौं र अब खुला मञ्चको बाँकी भागमा पनि लगभग हामी वातावरण संरक्षणका लागि भएका कुनै कामहरू त्यो विषयमा नै यहाँहरूलाई जानकारी गराउनेछौ। र तपाईँसँग पनि केही त्यस्तो आजको यो दिनलाई सम्झेर आउनुहुन्छ भने हाम्रा टेलिफोन नम्बरहरू कुरा नै हुन्
प्रमिला, 5825924245 एकदमै फोन नम्बर तपाईँका लागि खुला छन्। हामीलाई यो छोटो विश्राम